Uggiano falsa, Uggiano falsa, Uggiano falsa, Uggiano
falsa,
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 Uggiano falsa. सधैँहरू भन्दा राम्रो हुन्छु राम्रो गर्छु भन्ने सोचेर अघि बढ्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। सफलता तपाईँका लागि केवल मृग तृष्णा बन्नेछ र यदि तपाईँ आफैलाई जित्ने प्रयास गर्नुहुन्छ आफूसँगै प्रतिस्पर्धा गर्नुहुन्छ भने पक्कै पनि एक दिन सफलता हात लाग्नेछ। प्रतिस्पर्धा अरूसँग होइन आफैसँग गरौं। संसारमा सबैभन्दा ठूलो शत्रु पनि तपाईँ भित्रै छ र मित्र पनि आफै भित्र। नमस्कार, शुभ प्रभात। आज जनै पूर्णिमा सबैजनालाई शुभकामना। नुहाई धुवाई गरी जनै फेर्ने चलन छ आज। यस्तै आज क्वाटी पनि खाने गरिन्छ। तपाईँ धेरैले जनै फेर्न अनि क्वाटी पकाउन तयारी थाल्दै हुनुहुन्छ होला। फल्सामा बसेर बात मार्दै कामलाई अगाडि बढ़ाऊ। आज बिहिबार, स्टुडियोदेखि दीपा बोलिरहेको छु अनि प्रविधिमा मनोज विष्ट हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत मात्र नभएर देशका धेरै रेडियो स्टेशनबाट पनि तपाईँ हामीसँगै जोडिनु भएको छ।
असला मारो बुदुना मारो टिमुरको विषयले हे बोलाउँदा पनि नबोली बस्छौ कहिलेको रिसैले ए जुनले बरु बोल्ला हजुर ताराले बोल्दैन ढुङ्गा बरु बोल्ला हजुर मायालु बोल्दैन बन्ती सानीले त्यो रातो माटो खन्तीले खन्दिउला ए बजार बिचमा नजिस्काउ मलाई पुलिसलाई भन्दिउला ए तिमी त रहेछौ हजुर नेपाली गुन्न सिद्ध हजुर मुगला नै पसुला ए जान्न म त हजुर खुर्सानी बारीमा पिठो लाग्छ हजुर नाइलनको साडीमा भन्ती सानीले हे जान्न म त हजुर खुर्सानी बारीमा पिठो लाग्छ हजुर नाइलनको साडीमा भन्ती सानीले
गुएली पाक्यो चरीले चाखेको हे गीत र मैले गाउँथे र कहिले बचनै राखेको ए अग्लो रहेछ हजुर तारैको खम्बा लाग्छ माया हजुर शिरदेखि पाउँसम्म भन्ती सानीले हे अग्लो रहेछ हजुर तारैको खम्बा लाग्छ माया हजुर शिरदेखि पाउँसम्म भन्ती सानीले हे जुल्ले बरु बोल्ला हजुर ताराले बोल्दैन ढुङ्गा बरु बोल्ला हजुर मायालु बोल्दैन भन्ती सानीले हे भन्ती सानीले
हामी उज्यालो फल्सामा छौं बिहानको 6:40 गएको छ फल्सामा आज पनि इतिहासमा आज छ आज 12 थरीका गेडागुडी मिसाएर बनाएको क्वाँटी खाने दिन हाम्रो स्वास्थ्य स्तम्भमा आज हामी क्वाँटीका फाइदा बारे जानकारी प्रस्तुत गर्छौं
पेटलाई सफा राख्नलाई चाहिँ मदत पुर्याउने खालको जस्तो यो के भन्छ फाइबर हुन्छ नि खस्रोपन रेसादार पदार्थहरू यसमा प्रशस्त मात्रामा पाइने भयो त्यो बाहेक चाहिँ अरू सूक्ष्म पोषक तत्वहरूमा पोटासियमहरू भयो होइन फस्फोरसहरू यिनीहरू बढी मात्रामा हुन्छ म्याग्नेसियम बढी हुन्छ
रेडियो नाटकसँगै 35 वर्षदेखि संचार क्षेत्रलाई कर्म बनाएको श्री रामपुरा सैनीलाई आज हामी पाहुना बनाउनेछौं
यस्तो राम्रो मान्छे आउनु भएको रहेछ म त मिठो च्या बनाएर ल्याउँछु नि हुन्छ
यसै गरी मिडियामा आज हाम्रो बजार लगायत नियमित स्तम्भ पनि छन् सबैभन्दा पहिले इतिहासमा आजको दिनलाई सम्झ्यौं
इतिहासमा आज
2076 साल साउन 30 गते बिहिबार सन् 2019 को अगस्त 15 तारीक आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रमलाई हामीले समेटेका छौं आज फ्रान्सका तानाशाह नेपोलियन बोनापार्टको जन्म जयन्ती हो उहाँको जन्म सन् 1769 को अगस्त 15 तारीकमा कोर्सिका टापुमा भएको थियो बोनापार्टले आर्मीको समूह निर्माण गरेर फ्रान्सको साम्राज्य विश्वमा फैलाउनु भएको थियो रसिया र बेलायतसँग युद्धमा हारेपछि बोनापार्टलाई देश निकाला गरियो थियो उहाँको निधन निर्वासनको समयमा नै सेन्ट हेलेना टापुमा सन् 1821 भएको थियो आज भारत स्वतन्त्र भएको दिन हो सन् 1947 अगस्त 15 तारीकमा भारतले बेलायतको 90 वर्षको शासनबाट मुक्ति पाएको थियो यस्तै भारतमा बेलायती शासनको अन्त्य भएसँगै अहिलेको बंगलादेश सहित पाकिस्तान छुट्टै देश बनेका थिए सन् 2001 आजको दिन खगोलविदहरूले अर्को सौर्यमण्डल पत्ता लगाएका थिए यो सौर्यमण्डलमा दुई ग्रह रहेको छ र सन् 2007 अगस्त 15 तारीकमा पेरूमा 8 रेक्टर स्केलको भूकम्प गएको थियो त्यसमा 1000 मानिसले ज्यान गुमाएका थिए भूकम्पकै अर्को इतिहासमा भारतको आसाममा 8.6 रेक्टरको भूकम्प जाँदा त्यति बेला 3000 भन्दा धेरै नागरिकको ज्यान गएको थियो हाम्रो स्वास्थ्य स्तम्भमा आज हामी गेडागुडीको टुसा उमारेर खाँदा स्वास्थ्यलाई कतिको फाइदा पुग्छ भन्ने बारेमा कुराकानी गर्दैछौं आज जनै पूर्णिमा हो क्वाँटी खाने चलन छ आज क्वाँटीबाट पूर्ण रूपमा प्रोटिन पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता पनि बढ़ाउने डाक्टरले बताउँदै आएका छन् मधुमेह पायल्स कब्जियत रुगाखोकी सर्दी लिभर सिरोसिस सुत्केरी आदिलाई समेत क्वाँटीले फाइदा गर्छ आजको स्वास्थ्य स्तम्भमा हामी यसै सेरोफेरमा रहेर कुराकानी गर्छौं क्वाँटीले स्वास्थ्यमा पुर्याउने फाइदा बारे कुराकानी गर्न डाइटिसियन नानी सेवा साकेलाई भेट्न साथी बिना न्यौपाने टिचिङ अस्पताल महाराजगंज पुग्नु भएको छ
यति बेला म टिचिङ अस्पतालमा आइपुगेको छु र मसँग हुनुहुन्छ डाइटिसियन नानी शोभा साक्य आजको हाम्रो स्वास्थ्यमा म उहाँसँगै कुरा गर्दैछु अब आज विशेष गरी जनैपूर्णिमा भनिसकेपछि अब क्वाँटी खाने भन्ने मान्यता छ हाम्रो अब यो क्वाँटी खाँदाखेरि अब के कुरामा ध्यान दिने अब कस्तो फाइदा गर्छ भनेर चाहिँ आजको हाम्रो स्वास्थ्यमा कुराकानी गर्दैछौँ स्वागत छ यहाँलाई हाम्रो स्वास्थ्यमा
धन्यवाद
आज अब क्वाँटी खाने दिन भनेर पनि चिनिन्छ होइन क्वाँटी चाहिँ अब खानै पर्ने हो
अब क्वाँटी चाहिँ अब एउटा अब सुरुदेखि नै होइन धेरै परापुरकालदेखि नै भनौँ न त्यहाँदेखि चाहिँ अब
चलन चल्तीमा जनै पूर्णिमाको दिन जस्तै हिन्दूहरूमा चाहिँ जनै पूर्णिमाको दिन खानुपर्ने अनि नेवारहरूकोमा विशेष गरेर बुद्धिस्टहरूमा चाहिँ भोलि नै हाम्रो गुनु पनि भन्ने छ बुद्धिस्टहरूको होइन र त्यसमा पनि अब खानै पर्ने एउटा परिकार नै हो त्यसैले चाहिँ अब वर्षमा एकचोटि आएको चाडमा चाहिँ अब खानुपर्ने देखिन्छ
खासमा किन खानुपर्छ क्वाटी
मलाई अब जहाँसम्म लाग्छ साइन्टिफिकली भन्दा नि मलाई अब खासै त्यस्तो त थाहा भएन होइन तैपनि जस्तो अब अहिले हाम्रो वर्षायाम सुरु सँगसँगै अब अरू सिजन पनि चेन्ज हुँदैछ र यति चेन्ज सिजनको चेन्ज सँगसँगै मान्छेहरूमा इम्युनिटी पावरहरू घट्दै जाने त्यो कारणले गर्दाखेरि पनि यति बेला चाहिँ अब एउटा क्वाटी भनेको जस्तो 9 विभिन्न प्रकारको गेडागुडीहरू मिसाएर बनाएको हुन्छ र त्यसमा चाहिँ प्रशस्त मात्रामा प्रोटिन हुने भएको कारणले गर्दाखेरि चाहिँ भनौँ न यति बेला चाहिँ मलाई जहाँसम्म लाग्छ सायद जनी पूर्णे पनि श्रावणको बेलामा धेरैजनाले माछा मासु पनि खाँदैन जस्तो लाग्छ होइन त्यस पछाडि गुनु पूर्णिमा पनि हाम्रो धेरै जसो नेवारहरूमा विशेष गरेर बुद्धिस्टहरूमा पनि यो महिनाभरि नै हाम्रो गुनु त्यो एक महिनाभरि चाहिँ उनीहरूले गुला भन्छौँ हामी होइन त्यो एक महिनाभरि चाहिँ धेरैजनाले माछा मासु पनि खाइँदैन भनेपछि माछा मासुहरू नखाने भएकोले प्रोटिनको राम्रो स्रोत भएकोले सायद त्यो प्रोटिनको आपूर्ति गर्नको लागि खाने चलन गरेको पनि जस्तो लाग्छ होइन त्यही भएर अब माछा मासु नखानेहरूलाई पनि यो प्रोटिनको राम्रो स्रोत भयो भनेदेखि अब त्यति बेला एक महिनासम्म माछा मासु नखाँदाखेरि जुन हाम्रो आवश्यकता हो त्यो पूरा गर्नको लागि पनि अब यसलाई सुरुवात गरेको पनि होला
यसै पनि अब गेडागुडीमा प्रोटिन त पाइन्छ होइन त्यो बाहेक क्वाटीमा चाहिँ अरू के पाइन्छ
गेडागुडी बाहेक होइन त्यसमा जस्तो गेडागुडीमा चाहिँ तपाईँको प्रोटिन बाहेक विभिन्न प्रकारको जस्तो भनौँ न हामीले जस्तै तपाईँको पौष्टिक तत्त्वहरूलाई पनि दुईटामा विभाजित गर्न सकिन्छ एउटा चाहिँ वृहत पोषक तत्व भन्ने हुन्छ भने पछाडि यसमा वृहत पोषक तत्वमा कार्बोहाइड्रेट पनि रहने भयो अनि अर्को चाहिँ प्रोटिन पनि प्रशस्त मात्रामा पाइन्छ यसमा होइन भनौँ न अब यसमा 9 गेडागुडीमा तपाईँको भटमासदेखि लिएर थुप्रै गेडागुडी मिसाउँदाखेरि करिब करिब 24-25 ग्राम खानुभयो भने पनि 100 ग्राम काँचो खानुभयो भने 24-25 ग्राम जस्तो त तपाईँको नर्मली भटमास नमिसाउँदाखेरि पनि त्यही प्रोटिन हुने भयो होइन त्यसको अलावा चाहिँ जस्तो हाम्रो शरीरलाई चाहिँ पेटलाई सफा राख्नुपर्ने सफा राख्नलाई चाहिँ मदत पुर्याउने खालको जस्तै उयो के भन्छ फाइबर हुन्छ नि खस्रोपन रेसादार पदार्थहरू यसमा प्रशस्त मात्रामा पाइने भयो त्यो बाहेक चाहिँ अरू सूक्ष्म पोषक तत्त्वहरूमा पोटासियमहरू भयो होइन फस्फोरसहरू यिनीहरू बढी मात्रामा हुन्छ म्याग्नेसियम बढी हुन्छ अरू म्याग्नेज बढी हुन्छ अरू एन्टिअक्सिडेन्ट पनि थुप्रै हुन्छ त्यसैले शरीरलाई चाहिने चाहिँ विभिन्न पौष्टिक तत्त्वहरू चाहिँ प्रशस्त मात्रामा पाइने भएकोले क्वाटी चाहिँ सामान्यतया एक दिन आज जनी पूर्णिमाको दिन अथवा चाहिँ मात्रै खाने भन्दा पनि अरू बेला पनि खाँदा चाहिँ यसले फाइदा नै पुर्याउँछ
क्वाटी खाँदा चाहिँ कति दिनसम्मको खाना उपयुक्त हुन्छ
क्वाटी खाँदाखेरि यति दिनैसम्म खानुपर्छ भन्ने चाहिँ छैन होइन अब यो एउटा चाहिँ पहिला चाहिँ हामीहरूको भनौँ न अब अहिले त हामीहरूको प्रत्येक दिन भोज जस्तै हुन्छ पहिला अब त्यस्तो कुनै बेला मात्रै खाने भएको कारणले गर्दा एकै दिन मात्रै उहाँहरूले पारेर खानुहुन्थ्यो होला तर अहिले आज हामी डाइटिसियन र पोषणविदको हिसाबले चाहिँ जस्तो स्वास्थ्यको हिसाबले चाहिँ दिनदिनै खाँदाखेरि पनि यसले नराम्रो चाहिँ गर्दैन र जस्तो अब हामीले दालहरू त प्रत्येक दिन प्रत्येक खाक्मा खाइन्छ भने दाल जस्तै गेडागुडी पनि खाँदाखेरि शरीरको लागि राम्रै गर्छ
यसमा पनि अब कसैले चाहिँ धेरै दिनसम्म भिजाएर टुसा उमारेर खाने भन्नुहुन्छ होइन कतिपयले चाहिँ टुसा उमारेको खानु हुँदैन भन्ने पनि आइरहेछ यो चाहिँ के हो
होइन तुसा उमार्दाखेरि चाहिँ यसमा तुसा नउमारिकन खाने भन्दा पनि तुसा उमारेर खाँदाखेरि यसको पौष्टिकता अझ बढ्छ होइन जस्तो फाइबर कन्टेन्ट जुन खस्रोपन हुन्छ त्यो तुसा उमारे पछाडिको स्थितिमा चाहिँ मात्रा बढ्छ त्यस्तै भिटामिन सीहरू हुन त पकाइसके पछाडि कति पर्सेन्ट जस्तै लस हुन्छ होइन भिटामिन सीको मात्रा पनि तुसा उमारे पछि बढ्छ अर्को कुरा चाहिँ जस्तो अब काँचो खाँदाखेरि चाहिँ पचाउन चाहिँ गाह्रो हुन्छ तर पाकिसकेपछि तुसा उमारेकोलाई पनि हामीले पकाएर भयो भने अझ त्यतिकै टुसा नउमारिकन खाने भन्दा पनि टुसा उमारेर खाँदाखेरि चाहिँ पाचन शक्तिमा चाहिँ अझ तपाईँको डाइजेस्टिबिलिटी चाहिँ बढ्छ
यसमा पनि अब कस्तो व्यक्तिले चाहिँ अब धेरै खान सक्छ अब कस्तो व्यक्तिले खानै हुँदैन भन्ने पनि होला नि त
हजुर यस्तो हुन्छ कुनै पनि खानेकुराहरू कुनै पनि कुराहरू चाहिँ चाहिने भन्दा बढी खायो भने राम्रो गर्दैन होइन अब जस्तो अब क्वाटी खानु पर्यो भन्दैमा चाहिँ हामीले चाहिँ आधा किलो अब दिनदिनै चाहिँ प्रशस्त मात्रामा 3-4 कचौरा खाने भनेर त्यस्तो चाहिँ अब शरीर शरीरलाई राम्रो पनि गर्दैन. कुनै पनि कुराहरू मात्रा मिलाएर खायो भने शरीरलाई राम्रो गर्छ. अब त्यसलाई मात्रा मिलाएर खानु भएन, एक दिन आएको हो भनेर चाहिँ खानु भयो, धेरै खानु भयो भने अब अपाच्य पनि हुन सक्छ होइन. अब यसमा पनि अब जस्तो अब अहिले चाहिँ अब किडनीको बिरामीहरू विशेष गरेर जो कि डायलाइसिसमा छैन होइन, त्यसै कन्जर्भेटिभ म्यानेजमा हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ अब जस्तो अब वर्षमा आएको एक पटकको चाड हो, थोरै मात्रामा हामीले चाहिँ खाँदाखेरि चाहिँ मिलाएर खानु भन्छौँ होइन. उहाँहरूले चाहिँ अब खान आज खान पर्छ र खान पाइयो भनेर चाहिँ धेरै नखाँदा हुन्छ, किनभने यसमा अब किडनीको बिरामीहरू विशेष गरेर उहाँहरूकोमा चाहिँ पोटासियम मात्रा बढी हुने र प्रोटिन पनि बढी खान नहुने भएको कारणले गर्दाखेरि चाहिँ उहाँले चाहिँ मात्रा मिलाएर अरू कुराहरू घटाएर चाहिँ त्यो यो दिन चाहिँ थोरै खाँदा हुन्छ.
यसमा अब बालबालिकाले अब कति खाने, युवा अवस्थाको जति पनि हुनुहुन्छ उहाँहरूले कति खाने, अनि वृद्ध भइसकेकोले कति खाने, त्यो पनि त मापदण्ड हुन्छ होला नि.
हामीले साधारणतया हामीले जन्न दिनमा कति दाल खान्छौँ होइन, भनेपछि एक गिलास दाल खान्छौँ अथवा एक कचौरा सानो कचौरा दाल खान्छौँ, त्यही हिसाबले खाँदाखेरि चाहिँ राम्रो हुन्छ. एक कचौरा ठिकको कचौराको एक कचौरा
भनेको जुनसुकै उमेर समूहकोलाई पनि,
जुनसुकै उमेर समूहकोले पनि खाँदा राम्रो. अब सानो बच्चा त्यसरी उमेर अनुसार चाहिँ खानेकुराहरूको मात्रा फरक हुन्छ होइन. अब वृद्ध विद्यार्थीहरूको पनि तपाईँको पाचन शक्ति कम हुन्छ भन्दाखेरि उहाँहरूले चाहिँ अब आज खाइयो खानु पर्छ भनेर चाहिँ तपाईँको तिन चार कचौरा खायो भने भोलि उहाँहरूलाई चाहिँ अब इन्डाइजेसनको समस्याहरू आउन सक्छ. अब बच्चालाई पनि तपाईँले अब पचाउन त उहाँहरूले टोइलेट गर्न पनि पर्यो होइन, त्यसरी ठिक्क एक कचौरासम्म दिँदा पनि हुन्छ.
यसमा पनि अब यो कतिपयले चाहिँ अब अहिले पछिल्लो समय भनौँ होइन, त्यो झोल नहालिकन त्यो फ्राई गरेर खाने पनि बढिरहेको छ. कतिपयले चाहिँ क्वाँटी भनेको झोल हालेरै खाने हो भन्नुहुन्छ, यसमा चाहिँ अब कसरी खानु पर्यो?
त्यो त आफ्नो आफ्नो स्वाद हो होइन. अब खासमा नर्मली खाने भनेको चाहिँ अब जस्तो त्यो पनि अब ठाउँ अनुसार फरक हुन्छ. जस्तो अब पाटनमा खाँदाखेरि पाटनतिर अब कुनै अरू अरू ठाउँहरूमा खाँदाखेरि चाहिँ उहाँहरूले मासुहरू खाइँदैन भने यता काठमाडौँतिर खाँदाखेरि उहाँहरूले त्यो क्वाँटीमा मोमोहरू बनाएर त्यसमा खसालेर खानेहरू पनि हुनुहुन्छ होइन. त्यो आफ्नो आफ्नो स्वाद हो, आफ्नो आफ्नो ठाउँको कुरा हो, यसरी नै खानुपर्छ भन्ने छैन. तर नर्मली क्वाँटी खाँदाखेरि झोलै हालेर बनाएर चाहिँ खाइन्छ.
क्वाँटी बनाउँदाखेरि चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
क्वाँटी बनाउँदाखेरि चाहिँ अब जस्तो भनौँ न, क्वाँटी बनाउँदाखेरि मिठै गरेर बनाउनु पर्ने भयो होइन. अब हाल्नुपर्छ भनेर धेरै चिलो भनौँ नहाल्ने भयो. हामीले चाहिँ विशेष गरेर क्वाँटी बनाउँदाखेरि आफ्नो आफ्नो घरको पनि होला होइन, त्यसैले हामीले विशेष गरेर बनाउँदाखेरि क्वाँटीहरूलाई चाहिँ उमारेर राखिन्छ. कतिपय ठाउँमा उमारेर पनि राखिँदैन, त्यसलाई भनौँ न प्रेसर कुकरमा नरम गल्नी गरेर पकायो. पाकिसके पछाडि अलिकति जस्तो हामीले ज्वानो घिउमा चाहिँ राखेर झानेर त्यसरी नै खाइने हो.
कतिपयले चाहिँ अब यसरी नै गर्नुहुन्छ होइन, कतिपयले चाहिँ अब पहिला नै मजाले भुटेर अनि पछि पानी हाल्ने पनि गर्नुहुँदो रहेछ. यस्तो गर्दा त्यो शक्ति नाश हुन्छ भन्ने चाहिँ यो चाहिँ
त्यस्तो खासै फरक पर्दैन होइन. जस्तो तपाईँले राम्ररी पौष्टिक तत्त्वहरू भनेको अब भिटामिन सीहरू यसमा रहे तापनि कुकिङ मेथडले गर्दाखेरि हुन्छ नि, हिटले तापले गर्दाखेरि चाहिँ भिटामिन सी चाहिँ लस हुन्छ. त्यसै पनि जुन हामीले भिटामिन सी बढी भए छ भनेर भने तापनि हिटले गर्दा लस हुने भएकोले गर्दाखेरि जस्तो हामीले पकाएर प्रेसर कुकरमा पकायो भने अब जस्तो त्यसै पकाउनु र प्रेसर कुकरमा पकाउँदाखेरि बढी मात्रामा हामीले प्रोटिनलाई पौष्टिक तत्त्वहरूलाई चाहिँ रिटेन गर्न चाहिँ सकिन्छ.
क्वाँटी धेरै खायो भने चाहिँ कस्तो असर गर्छ?
त्यही त जस्तो इन्डाइजेसनको प्रब्लमहरू आउँछ होइन, ग्यासहरू कतिलाई चाहिँ जस्तो धेरै जस्तो ग्यास गेडागुडीहरू खाँदाखेरि चाहिँ ग्यास फर्महरू हुने चान्सेसहरू चाहिँ कतिलाई चाहिँ हुन सक्छ. त्यस्तो ग्यास फर्महरू हुने अथवा चाहिँ कोहीले अब गेडागुडी धेरै अब समयसम्म अब कुपोषित मान्छेहरूले अब धेरै दिन पछाडि एकैचोटि धेरै खान थाल्यो भने चाहिँ अब के भन्छ पखालाहरू लाग्ने ती कुराहरू हुनसक्छ. नभए भने सामान्यतया खासै त्यस्तो हुँदैन, चाहिने भन्दा बढी खायो भने जसलाई पनि समस्या लिएर आइहाल्छ होइन, त्यसैले खासै त्यस्तो चाहिँ छैन.
यस्तो रोग लागेकोले चाहिँ खान हुँदैन भन्ने छ, त्यस्तो केही छ?
जस्तो किडनीको समस्या भएकोलाई विशेष गरेर उहाँहरूकोमा चाहिँ कस्तो हुन्छ भने जस्तो किडनीको समस्या भएको पनि डायलिसिस गर्नेहरू अथवा डायलिसिस नगर्नेहरू हुनुहुन्छ होइन, भनेपछि डायलिसिस गरिरहेकोहरूले खान मिल्छ, डायलिसिस नगर्नेहरूले पनि खान मन लाग्ला. तर उहाँहरूले खाँदाखेरि चाहिँ अरू कुराहरू जस्तो प्रोटिन त अरू कुराहरूमा पनि हुन्छ, माछा मासु अण्डाहरू खाइरहेको छ भने त्यो दिन त्यो चाहिँ नखाएर गेडागुडीहरू अथवा दालको सट्टामा गेडागुडीहरू क्वाँटी बनाएर चाहिँ खान सकिन्छ. यही रोगलाई चाहिँ खानु हुँदैन हुँदैन भन्ने कुरा चाहिँ छैन.
कतिपयले भन्ने गर्नुहुन्छ कि युरिक एसिड भएको अब ग्यास्ट्रिक नै भएकोले पनि खानु हुँदैन भनेर, यो चाहिँ के हो?
युरिक एसिडलाई यस्तो हुन्छ, तपाईँले युरिक एसिड भन्दाखेरि पनि युरिक एसिडले धेरै कुराहरूले प्रभाव पारेको हुन्छ होइन, त्यसरी युरिक एसिडले खाँदाखेरि पनि अब थोरै मात्रामा खान चाहिँ सकिन्छ, धेरै मात्रामा चाहिँ होइन थोरै मात्रामा चाहिँ खान सकिन्छ युरिक एसिडको लागि चाहिँ। नर्मली चाहिँ अब मान्छेहरू चाहिँ आजकल चाहिँ धेरैजनाले ग्यास्ट्रिक भएछ भनेर जस्तो दुध नखाने जस्तै गरेर युरिक एसिड आफूलाई नभएको हुनसक्छ होइन, तर आफूलाई अरू कुराहरूले गर्दाखेरि पनि उहाँहरूको हात खुट्टाहरू दुखिरहेको हुन्छ र अरूहरूले चाहिँ अब गेडागुडी खायो भने युरिक एसिड बढ्छ भनेर त्यो सुनेको भरमा आफूलाई त्यो अवस्था नआउँदाखेरि पनि उहाँले बारिरहेको चाहिँ पाइन्छ, तर त्यो चाहिँ गलत हो।
कस्ता व्यक्तिले चाहिँ यो क्वान्टी बढी मात्रामा खानुपर्छ?
गर्भवती महिलाहरूलाई पनि विशेष गरेर उहाँहरू आउँदाखेरि चाहिँ क्वान्टी खानु भनेर भनिरहेको हुन्छ, अनि सुत्केरी भए पछाडि पनि धेरैजनालाई चाहिँ जस्तो ल्याक्टेटिङ मदरहरूलाई हुन्छ नि दुध आउन दिनको लागि पनि हामीले त्यति बेला पनि अब क्वान्टीहरू खानु, माछा मासु नखानेहरूलाई चाहिँ अझ राम्रो पोषक प्रोटिनको राम्रो स्रोत हुने भएकोले गर्भवती महिलाहरूलाई अनि अर्को सुत्केरी भइसके पछाडि जसलाई चाहिँ प्रोटिनको आवश्यकता बढी भइरहेको हुन्छ त्यस्तो बेलाहरूमा चाहिँ हामीले अलिकति, अनि त्यस पछाडि अर्को मधुमेह भएको बिरामीहरूलाई पनि यसमा ग्लाइसेमिक इन्डेक्स भन्ने कुरा छ नि, जसले कि सुगर एकदमै स्वाटै घटाउँदैन स्वाटै बढाउँदैन होइन, त्यो कारणले गर्दाखेरि पनि ग्लाइसेमिक इन्डेक्स कम हुने भएकोले हामीले डायबेटिक बिरामीहरूलाई प्रत्येक छाकमा चाहिँ अब दाल सँगसँगै गेडागुडीहरू पनि खाऊ भनेर चाहिँ प्रिस्क्राइब गरिरहेको चाहिँ हुन्छौँ।
यहाँको महत्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो, उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा आएर कुराकानी गरिदिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो डाइटिसियन नानी शोभा साक्य, क्वान्टीका फाइदा बारे जानकारी दिँदै। थोरै र सन्तुलन मिलाएर खाए क्वान्टीले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ, तर एकैपटक धेरै क्वान्टी खान हुँदैन, अनि मृगौला र युरिक एसिडका बिरामीले पनि क्वान्टी धेरै खानु हुँदैन। यिनै विषयमा आजको हाम्रो स्वास्थ्य स्तम्भमा हामीले कुराकानी गर्यौं डाइटिसियन नानी शोभा साक्यसँग। हामी उज्यालो फल्सामा छौं, बिहानको 6:56 गइसकेको छ, 7 मिडियामा आज लिएर आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd floor।
अब अहिले नेपालमा आँखाको सेवा पर्याप्त रूपमा पुगेको छ नेपाललाई, त्यसमा आँखामा कुनै कमी छैन।
संसारभर फैलिँदो आँखाको नानी र उपचारको कथा
70 देश जति बनाएको छौँ, त्यहाँ हाम्रो लेन्सलाई क्वालिटीको हिसाबले एकदम विश्वको अरू लेन्सहरूसँग स्तरीय रूपमै लिन्छ।
उज्यालो संसार देखाउनेहरूको कथा अनि आँखा सेवा विस्तार र ख्यातिको कथा।
आँखा स्वास्थ्य क्षेत्रमा चाहिँ नेपालको चाहिँ एकदम राम्रो भूमिका, लिडिङ रोल छ, म त त्यो भन्छु, लिड रोल चाहिँ प्ले गरिरहेको अवस्था छ।
उज्यालोको विशेष श्रृंखला
नेपाल दर्पणमा साउन 29, 30 र 31 गते।
ज्योतिर्गमय नेपाली आँखा।
ललितपुर डेन्टल सर्भिस सेन्टर,
वरिष्ठ दन्त चिकित्सकहरूबाट दन्त रोगको कम्प्युटर प्रविधि मार्फत उपचार,
अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई तथा उपचार,
बाङ्गो टिङ्गो दाँत मिलाउने,
दाँत नभएका ठाउँमा फिक्स तथा इम्प्लान्ट दाँत राख्ने,
दाँत निकाल्ने तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार।
थप जानकारीका लागि ललितपुर डेन्टल सर्भिस सेन्टर, कुपन्डोल होटल हिमालय ठिक अगाडि।
फोन नम्बर 5542803, 5542803।
प्रकृति र वन्यजन्तु सधैँ हाम्रा साथी, संरक्षणमा हातेमालो गर्दै बढौ माथि।
मानव वन्यजन्तु र प्राकृतिक सम्पदाको सम्बन्ध र महत्वबारे चर्चा गर्ने कार्यक्रम
प्रकृति,
उज्यालो रेडियो नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्य कार्यक्रम
प्रकृति।
हरेक शुक्रबार बेलुकी 8:30 बजे
रेडियो कार्यक्रम प्रकृति।
कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्चा। आज बिहिबार सधैँ जसो फल्चा लिएर दिपा आएकी छु अनि मलाई प्रविधिमा सहयोग गरिरहनु भएको छ मनोज विष्टले। उज्यालोको 90 मेगाहर्जसँगै उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन, रेडियो चितवन चितवन, सुनकुशी एफएम सिन्धुली, सेफर एफएम काभ्रे, रेडियो तरंग पोखरा, स्मार्ट एफएम तनहुँ, तनहु के युनाइटेड एफएम, रेडियो मनाङ मनाङमा फल्चा बजिरहेको छ अनि स्काई एफएम विराटनगर, एफएम रेडियो स्टार कैलाली, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेट बैतडी, रेडियो पौरखी बाजुरा, रेडियो रामज्ञानु बर्दिया, रेडियो जाजरकोट जाजरकोट, जुम्लाको रेडियो सिन्जा, जुम्लाकी रेडियो नारी आवाज, डोल्पाको रेडियो त्रिपुरा, रूकुमको रेडियो चौजहारी, गुराँस एफएम खादवारी सङ्खुवासभा, रेडियो तीनलाल मन्थरी रामेछाप, रेडियो कैलाश सिमीकोट हुम्ला, मिक्स एफएम नुवाकोट, रेडियो टाइगर भुरीगाउँ बर्दियाबाट पनि फल्चा बजिरहेको छ। बिहानको 7 बजिसकेको छ। फल्चामा हामीले इतिहासमा आजको दिनलाई सम्झिसकेका छौं भने स्वास्थ्य स्तम्भमा क्वाथी खाँदा स्वास्थ्यमा पर्ने फाइदाका बारेमा जानकारी प्रस्तुत गरिसकेका छौं। अब भने मीडियामा आजको पालो। मीडियामा आजमा हामी विभिन्न पत्र पत्रिका तथा अनलाइनमा छापिएका खबरलाई समेट्नेछौ। सबैभन्दा पहिले मैले उज्यालो अनलाइनमा छापिएको उज्यालो देखाउने तीन डाक्टर रामप्रसाद पोखरेल, सुन्दुक रोहित र दमन घले शीर्षकमा छापिएको खबर लिएकी छु। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 14 उत्तरपानीका रोशन थिङले 13 वर्षपछि आँखा देख्नुभयो। जिन्दगीमा पहिलो पटक संसार देख्न पाउँदा उहाँले खुशी थाम्न सक्नु भएन। आफ्नो आँखाको ज्योति फर्काइदिने डाक्टर सुन्दुक रोहितलाई अंगालो हाल्नुभयो। रोशनको खुशी र अंगालोले डाक्टर रोहितलाई पनि भावुक बनायो। जन्मजातै उहाँको आँखामा समस्या थियो। अघिल्लो महिना असार 16 गते परीक्षण गर्दा दुवै आँखामा मोतीबिन्दु भएको पत्ता लागेपछि डाक्टर रोहितको टोलीले शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि आँखाको पट्टी खुल्दा रोशनले आफ्नै उपचारमा खटिएका डाक्टर सन्दुक रोहितलाई देख्नुभयो। त्यसपछि उहाँ खुशीले चिच्चाएर डाक्टर रोहितलाई अंगालो हाल्नुभयो। त्यो शिविरमा रोशन सहित 150 जना बिरामीको मोती बिन्दुको शल्यक्रिया भएको थियो। ठाउँ ठाउँमा हुने यस्तै शिविर र आँखा अस्पतालमा उपचार गर्न जानेले हिजो आज यसै गरी उज्यालो देख्न थालेका छन्। आँखा नदेखेरै अँध्यारोमा रूमिलु पर्ने अवस्था हटेको छ। जसले आँखा उपचारपछि संसार देख्न सके उनीहरू जिन्दगीकै सबैभन्दा ठूलो खुशी फर्किएको भन्दै फुरूङ्ग भएका छन्। आँखा देख्न सक्ने गरी उपचार र सेवा विस्तारमा लाग्नेहरू पनि यी आँखा देख्नेहरूको खुशीमा खुशी सार्दैछन्। अहिले आँखामा लाग्ने रोगको उपचारका लागि देश बाहिर धाउनुपर्ने बाध्यता र अवस्था दुवै छैन अनि उपचारमा मोटो रकम खर्चनुपर्ने अवस्था पनि हटिसकेको छ। त्यसैको प्रतिफल आँखा नदेख्नेहरू उपचारपछि आँखा देख्दैछन्। नेपालमै आँखा उपचार सहज, सजिलो, सस्तो र भरपर्दो भएको छ। आँखा उपचारमा यो क्रान्ति ल्याउन वर्षौंको मेहनत र लगाव छ। त्यसमा पनि मुख्य तीन व्यक्ति डाक्टर रामप्रसाद पोखरेल, डाक्टर सन्दुक रोहित र दमन बहादुर खलेको योगदान महत्वपूर्ण छ। यो विस्तृत रूपमा पढ्नको लागि अनि हेर्नको लागि उज्यालो अनलाइन .com जान सकिन्छ। यसै गरी उज्यालोले नेपाल दर्पणमा पनि यसको श्रृंखला प्रस्तुत गरिरहेको छ। अब अर्को खबरतर्फ लागौं। आज जनै पूर्णिमा अनि रक्षाबन्धन सबैतिर मनाइँदैछ। साउन शुक्ल पूर्णिमाका दिन जनै फेरेर डोर बाँध्ने र चुडा कर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले डोरो रक्षाबन्धन बाँध्दैछन्। आफ्ना यजमानसँग जनै र डोरो लगाइदिन ब्राह्मणहरू कपाल मुण्डन सहित एक छाक रहेर जनै मन्त्रणा गर्ने गर्दछन्। ऋषि तर्पणी जनै पूर्णिमा रक्षाबन्धन र गुनपुनिहका दिन उत्सवका साथ जनै पूर्णिमा मनाइन्छ। गौरीघाट लगायत विभिन्न ठाउँमा जनै पूर्णिमा मनाउनको लागि अहिले भीड़ पनि लागेको छ। रक्षाबन्धन बाँध्नको लागि पनि भीड़ लागेको छ। जनैका दुई शिखामा रहेका छ डोरा मध्ये तीनवटामा ब्रह्मा विष्णु महेश्वर र अर्को तीनवटा डोरामा डोरोलाई कर्म उपासना र ज्ञानको रूपमा लिइन्छ। स्वस्थ मानिसले आज क्वाटी खानाले प्रोटिनको मात्रा पुग्छ भन्दै आज क्वाटी खाने चलन पनि छ। तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर दीर्घायुको कामना गर्दै आज राखी बाँध्ने पनि चलन छ। अब अर्को खबर, संस्कृत भाषाप्रति बढ़दो आकर्षण शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ। बालाजुकी सिफालिका गौतम वाल्मीकि विद्यापीठमा संस्कृत भाषा अध्ययन गरिरहनु भएको छ। गएको असार महिनामा संस्कृत अन्तर्गत व्याकरण र ज्योतिष विधामा भर्ना भएकी उहाँ ज्योतिष शास्त्र सिक्दै हुनुहुन्छ। वाल्मीकि विद्यापीठले सञ्चालन गरेको एक वर्षसम्म उहाँ जस्तै धेरै विद्यार्थीहरू अध्ययनरत छन्। देश विदेशमा ज्योतिष शास्त्र अध्ययन गरेकाहरू माग बढ़ेसँगै संस्कृत पढ्नेहरूको संख्या पनि बढ़ेको छ। महिलाहरूले संस्कृत भाषा सिक्नुहुन्न भन्ने मान्यता गलत हो। संस्कृत भाषाको विभिन्न ग्रन्थहरूबारे अध्ययन र अनुसन्धान गर्न मैले संस्कृत थालेको हुँ, उहाँले भन्नुभएको छ। यस विषयमा अध्ययन गर्नेहरूले देश विदेशमा रोजगार पाउने सम्भावना धेरै छ। कम्प्यूटर इन्जिनियरिङमा स्नातकमा अध्ययनरत उनी एक वर्ष संस्कृत भाषा सिक्न लागि परेको हो। वाल्मीकि विद्यापीठमा संस्कृत सिक्न नेपाली मात्र नभएर विदेशीहरू पनि पुग्ने गरेका छन्। कर्मकाण्डका प्रयोग हुने संस्कृत भाषा सिक्ने महिलाहरू बढ़दै गएका छन्। वाल्मीकि विद्यापीठका प्राचार्य डाक्टर गणेश प्रसाद घिमिरेका अनुसार संस्कृत भाषा सिक्न पुगेका युवा पुस्ताहरूको संख्या बढ़ेको छ। संस्कृत भाषाप्रति युवा पुस्ता र विदेशीहरूको रूचि बढ़ेको छ। संस्कृत भाषा सिक्न पुग्ने महिलाहरूको संख्या पनि बढ़ेको उहाँले बताउनुभयो। विद्यापीठमा विदेशीहरू डलर तिरेर पढ्न आउने गरेका छन्। यस वर्ष 100 भन्दा बढ़ी विद्यार्थी भर्ना हुँदा 40 भन्दा बढ़ी महिलाहरू छन्। यता भाषा प्रशिक्षणमा भने महिलाहरूको संख्या तुलनात्मक रूपमा बढ़ेको छ। संस्कृत भाषा प्रशिक्षण अन्तर्गत सञ्चालन भइरहेको कक्षामा सहभागी विदेशी विद्यार्थीहरूले एक सेमेस्टरको कोर्स प्राय सिद्धाएर जाने गरेका छन्। त्यसबाहेक संस्कृत सम्बन्धी आचार्यको अध्ययन सिद्ध्याउने पनि गरेका छन्। वैज्ञानिक र प्राविधिक रूपमा ज्योतिष दर्शन अध्ययन उत्कृष्ट भएका कारण यसमा विदेशी र स्वदेशीको मोह बढ़दै गएको अनुमान गरिएको छ। विद्यापीठमा एक सेमेस्टर अध्ययन सिद्ध्याएर फर्केकी जर्जियाकी सोफिया मेक्रिटका अनुसार संस्कृतका शास्त्रले वैज्ञानिक दर्शनबारे बोल्ने गरेको छ। संस्कृत भाषाप्रति स्वदेशी तथा विदेशी युवा पुस्ताको रूचि बढ़ेको छ। यो खबर नागरिक दैनिकले छापेको छ। अब अर्को खबर, कृषि तथा पशुपक्षी मन्त्रालयले दूधको मूल्य बढ़ाउने भएको छ। मन्त्रालयले दूधको मूल्य बढ़ाउन सैद्धान्तिक सहमति गर्ने गरी मूल्य निर्धारणका लागि कार्यदल समेत गठन गरेको छ। राष्ट्रिय दूध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको समेत जकत्तामा गठन भएको कार्यदललाई मन्त्रालयले दूधको मूल्य निर्धारण गर्न 9 बुधे कार्यविधि सहितको जिम्मेवारी दिएको छ। मूल्य निर्धारणका आधारहरू विश्लेषण गरी दूधको मूल्य निर्धारण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण गर्ने, दूध ढुवानी चिस्यान लगायत व्यवस्थापकीय खर्च, धेरै दूध उत्पादन हुने समय तथा सुक्खा समय सिजनको प्रभावलाई समेत विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्ने कार्यविधिमा उल्लेख गरिएको छ। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाका अनुसार मूल्य वृद्धिका लागि कार्यदलले परिमाणात्मक तथा गुणात्मक आधारमा दूधको गुणस्तरको पनि विश्लेषण गर्नेछ। आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धाको अवस्था पनि हेरिनेछ। कार्यदलले मुद्रास्फूर्ति दर र विगत 2 वर्षको बजार मूल्य वृद्धिको पनि विश्लेषण गर्नेछ। मन्त्रालयले दूधको मूल्य निर्धारण गर्न 9 बुधे कार्यविधि सहितको जिम्मेवारी दिएको छ। मन्त्रालयले दूधको मूल्य बढ़ाउने तयारी गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटी र भक्तपुरको राधे राधेमा रहेको चक्रवर्ती हबी एजुकेशन एकाडेमी बीचको विवादका कारण नर्सिङका 30 विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। पाटन उच्च अदालतको फैसला र पटक पटकको आदेश समेत कार्यान्वयन नगरी सिटीभिजीले परीक्षामा रोकेपछि विद्यार्थीको भविष्य नै अन्यलमा परेको छ। चक्रवर्तीका 30 विद्यार्थीले 26 र 29 साउनमा भएका दुई परीक्षा दिन पाएनन्। अदालतको आदेशपछि पनि सिटीभिटीले कलेजको सम्बन्ध नवीकरण नगर्दा र विद्यार्थीलाई रजिस्ट्रेशन नदिँदा परीक्षा दिनबाट उनीहरू वञ्चित भएका हुन्। 2059 सालमा 3 वर्ष नर्सिङ अध्यापनको स्वीकृति पाएको चक्रवर्ती एकाडेमीले कतिपय मापदण्ड पूरा नगरेको हुँदै 2074-75 नयाँ भर्ना नपाउने गरी सिटीभिटीले 22 असोज 2074 सालमा सम्बन्धन खारेज गरिदिएको थियो। तर बिना जानकारी सम्बन्धन खारेज गरिएको भन्दै कलेजले सिटीभिटी विरूद्ध उच्च अदालत पाटनमा मुद्दा हालेको थियो। अदालतले सम्बन्धन खारेज गर्ने निर्णय बदर गरी कलेज निरन्तर सञ्चालन हुन दिन 10 मार्च 2074 सालमा फैसला गरेको थियो। तर सिटीभिटीले कलेज नवीकरण र नयाँ भर्नाका लागि स्वीकृत नदिएको सञ्चालक नीलकृष्ण ताम्रकारले बताउनु भएको छ। अब अर्को खबर छ मसँग। खाडी मलेसिया युरोप अमेरिका लगायत देशमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने गरिएको पाइएको छ। तर भारत पठाउँदा पनि ठगी गर्ने गरेको पाइन थालेको छ। सिनामंगलमा रहेको एलायन्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले भारतको बिहारमा मासिक 20-26 हजार भारतीय रूपियाँ पारिश्रमिक दिलाइदिने भन्दै 8 जना युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी हुने गरेको खुलेको छ। कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठ र दीपक शाहलाई 20 हजार रूपियाँ बुझाएका कञ्चनपुर कृष्णपुर नौका रमेश प्रसाद ओझाले रकम बुझाएको 2 महिना बित्दा पनि भारत जान नपाएको गुनासो गर्नुभएको छ। अब अर्को खबर छ मसँग। मकवानपुरको पर्यटकीय क्षेत्रमा रहेको इन्द्र सरोवर गाउँपालिकाले दीर्घ रोगबाट पीड़ित आफ्ना नागरिकका लागि घरमै पुगेर निशुल्क उपचार सेवा दिने तयारी गरेको छ। चालू आर्थिक वर्ष 2076-77 लागि स्वीकृत बजेटमा दीर्घ रोगीका समस्यालाई ध्यानमा राखेर योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो। अघिल्लो वर्षभन्दा नयाँ र जनमुखी कार्यक्रम ल्याउने क्रममा दीर्घ रोगीका लागि सजिलो हुने कार्यक्रम ल्याइएको उहाँले बताउनु भएको छ। दीर्घ रोगीको उपचारका लागि पाटन अस्पतालबाट स्वास्थ्य कर्मी गाउँघरमै पुग्ने व्यवस्था मिलाइएको छ। दीर्घ रोगीलाई मकवानपुरको पर्यटकीय क्षेत्रमा रहेको इन्द्र सरोवर गाउँपालिकाले घरमै पुगेर उपचार दिने भएको छ। यो खबरसँगै मीडियामा आजलाई मैले सकाए प्राविधिक साथी गीत बजाउने तर्खरमा हुनुहुन्छ। एउटा गीत सुन्छौं, त्यसपछि आजको बजारलाई स्वागत गर्छौं।
पैसा को छेउमा बात का सम्भुल्दा रहे छन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हृदयसम्म गिर्दा रहे छन् पैसा बनायो कसले पैसा को खेती पिरती को मोल घटो पैसा ले गर्छन् पैसा को खेती पिरती को मोल घटो लैला र मजनू मुना र मदन कलियुगमा कथा नै रह्यो कागजी पैसा हो कागजी पैसा सँग मान्छेले आत्मा पनि बेल्ता रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी सदै सम्म गिर्दा रहे छन् पैसा बनायो कसले कई महल मानी दाए पानी सपना तसादा नहीं हो ओ सुन कई महल मानी दाए पानी सपना तसादा नहीं हो खाली हाथ आयो खाली नहीं जान्छो पैसाले जल्छ रको सुखको आसमा हो सुखको आसमा अमूल्य माया कौडीमा बेल्ता रहे छन् गिर्नु परे ती मान्छेहरू गिर्नु परेसी मान्छेहरू भदैसम्म गिर्दा रहेछन् पैसा बनायो कसले पैसा बनायो पैसा बनायो कसले
आजको बजार
आजको बजार
आजको बजारमा सबैभन्दा पहिला तरकारीकै कुरा गरौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको थोक मूल्य निर्धारण गरेको छ। त्यही मूल्यबारे जानकारी गरौं। आज ठूलो गोलभेडा किलोको 75 देखि 80 रूपियाँ थोक मूल्य छ भने सानो गोलभेडा किलोको 75 देखि 80 नै रूपियाँ तोकिएको छ। त्यसै गरी रातो आलु किलोको आज 40 देखि 42 रूपियाँ छ अनि मुडेको रातो आलु 40 देखि 42 छ। त्यो पनि भारतीय रातो आलु भने 26 देखि 28 रूपियाँ छ। सेतो आलु किलोको 34 देखि 36 रूपियाँ छ अनि सुकेको प्याज किलोको आज 40 देखि 42 रूपियाँ थोक मूल्य निर्धारण गरिएको छ। त्यसै गरी गाजर 95 देखि 100 रूपियाँ छ। बन्दा 35 देखि 40, काउली 90 देखि 100 रूपियाँ, सेतो मूला 40 देखि 45 अनि भ्यान्टा 30 देखि 35, बोडी 45 देखि 50, मकै बोडी 45 देखि 50, घिउसिमी 50 देखि 60 रूपियाँ, भटमासको कोसा 95 देखि 100 रूपियाँ, करेला 20 देखि 25 रूपियाँ छ। करेलाको भाउ भने धेरैले घटेछ, आज सस्तो छ, किलोको 20 देखि 25 रूपियाँ मात्रै छ। त्यसै गरी लौका पनि सस्तिएको छ, 35 देखि 40 रूपियाँ थोक मूल्यमा लौका बिक्री भइरहेको छ। घिरौला किलोको 15 देखि 20 रूपियाँ छ। त्यसै गरी पाकेको फर्सी किलोको 35 देखि 40 रूपियाँ छ भने हरियो फर्सी किलोको 45 देखि 50 रूपियाँ थोक मूल्य निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकको उमेर हद तोक्नु केन्द्रीय बैंकको अधिकार भएको जिकिर गर्नुभएको छ। वहाँले बैंकका संचालक र सीईओलाई लागू गरेको उमेर हदको विषयमा सर्वोच्च अदालतले गरेको आदेशप्रति पनि असन्तुष्टि जनाउनुभयो। राष्ट्र बैंकको निर्देशन गैर कानूनी भएको दावी गर्दै प्राइम बैंकका कार्यकारी प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्दले दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले तत्काल त्यो निर्देशन कार्यान्वयन नगर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। सर्वोच्चको आदेश विपरीत गवर्नर नेपालले प्रतिनिधि सभाको अर्थ समितिमा आफूहरूको क्षेत्राधिकार रहेको दावी गर्नुभएको। गवर्नर नेपालले उमेर हदको विषयमा सर्वोच्चले अन्तरिम आदेश दिँदा राष्ट्र बैंकलाई सफाईको कुनै पनि मौका नदिएको जानकारी दिँदै बैंक वित्तीय संस्थाको नियामक भएकाले उमेर हद लगाउने अधिकार राष्ट्र बैंकसँग हुने दावी गर्नुभयो। अब आजको बजारको लागि अन्तिम खबर। नेपाल विद्युत प्राधिकरणले 5 वर्षअघिसम्म धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण नचलाउनु भन्दै ग्राहकलाई सार्वजनिक सूचना प्रकाशन गरेर उर्दी जारी गर्थ्यो। प्राधिकरणले त्यसबेला माग अनुसारको विद्युत आपूर्ति गर्न नसकेको लासारी पनि देखाउँदै सूचना मात्र जारी गर्दैनथ्यो। धेरै विद्युत उपभोग हुने खालका विद्युतीय उपकरण चलाएको खण्डमा बिजुली विच्छेद गर्नेसम्मको चेतावनी दिन्थ्यो। तर अहिले समय फेरिएको छ, केही वर्ष अघिसम्म धेरै विद्युत खपत नगर्नुहोस् भन्दै चेतावनी दिने प्राधिकरण अहिले ग्राहक
कृषकलाई जति सक्दो धेरै विद्युत खपत गर्न अनुरोध गर्न थालेको छ। अहिले पहिलेको जस्तै दैनिक 18 घण्टे लोड सेडिङ मात्र अन्त्य भएको छैन। प्राधिकरणलाई नेपालमा उत्पादन भएको बिजुली कसरी खपत गर्ने भन्ने कुराले पनि टाउको दुखाएको छ। चाड पर्वको समयमा सार्वजनिक सूचना नै निकालेर धेरै विद्युत खपत हुने विद्युतीय उपकरण नबाल्न अनुरोध गर्ने प्राधिकरण आफै अहिले भने नागरिकलाई जतिसक्दो धेरै विद्युत खपत गर्न आग्रह गर्न थालेको छ। यो खबरसँगै आजको बजार आजलाई यति नै। उज्यालो रेडियो, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशन सहित पूर्वाञ्चलमा विराटनगरको स्काई एफएम, पश्चिमाञ्चलमा पोखराको रेडियो तरंग लगायत विभिन्न एफएम रेडियो र एकैसाथ प्रसारण भइरहेको उज्यालो फल्सामा अब भने पालो भएको छ आजका पाहुनाको। आजका पाहुनामा हामी आज 35 वर्षदेखि संचार क्षेत्रलाई कर्म बनाएका श्रीरामपुरा सैनीसित बात मार्नेछौ। कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा लामो समयदेखि काम गरिरहनुभएका उहाँसित आज केही पत्रकारिता, केही कृषि अनि केही निजी जीवनका कुरा कोट्याउनेछौ। कृषि कार्यक्रममा बोल्ने व्यक्ति भनेर चिन्नुहुन्छ। हामी नजन्मदैखेरिको कुरा हो, हामी सानै थियौं, केटाकेटी हुँदा रेडियो नेपाल घरमा ठूलो पारेर बजाउँदाखेरि हरि शरणम भन्दै लक्ष्मी दिदी आउनुहुन्थ्यो अनि त्यसमा न्यारेसन गर्ने प्रोग्राम बनाउने काम चाहिँ श्रीराम सरले गर्नुहुन्थ्यो। मैले स्वागत गरेँ उज्यालो फल्सामा।
धन्यवाद।
कति वर्ष भयो रेडियोमै काम गर्न थालेको, अरूको अन्तर्वार्ता लिन थालेको चाहिँ हजुरले?
रेडियोमा माइक्रोफोनको अगाडि बसेको भनौँ अथवा माइक्रोफोन चिन्न थालेको होइन 2041 सालबाट।
2041 सालबाट अहिले अन्तर्वार्ता दिन थाल्यो, लिँदा लिँदै होइन, लिन त छोडिया छैन।
आज चाहिँ फेरि अब अलिकति उल्टो उल्टो भयो अनि म पनि कहिलेकाहीँ झुक्किए जस्तो लाग्यो। मैले इन्टरभ्यू लिन खोजेँ अघि होइन, दिपाले इन्टरभ्यू लिन लिँदै गरेको भने म अलिक झुक्किरहेको कि, म पनि सोध्ने हो कि भन्ने हो।
आज कामको कुरा, पेसाको कुरा अलिक कम होइन, अनि अलिकति निजी कुरा गरौँ होइन, अलिकति रमाइला बसी बिहालको कुराकानी गरौँ। रेडियोमा बोल्ने, काम गर्ने होइन, सबैले थाहा छँदैछ, धेरैजनालाई जो यो क्षेत्रमा काम गर्नुहुन्छ, मिडियासँग सम्बन्धित हुनुहुन्छ, उहाँलाई थाहा छँदैछ तपाईँ एउटा टिचर होइन, पत्रकारिता पढाउने अनि वित्त चित्रहरू बनाउने, कृषि सूचना दिने होइन, यो त एउटा कामको पाटो छँदैछ, यसमा त हामी समावेश नगरौँ भन्दा पनि आइहाल्छौँ। तर अलिकति रमाइलो कुराकानी सुरु गरौँ न। तपाईँ जितपुर फेदीमा जन्मनु भएको होइन, उत्तरी भेग, उतै हुर्की बढी त्यही भइहाल्यो, उनीहरू त त्यो पनि काठ भयो होइन, काठे एक हिसाबले भन्नुपर्दाखेरि घर खेत आफ्नो जग्गा जमिन यति पढ्ने जागिर गर्ने भन्ने नै हुन्थ्यो होला त्यति बेला है। यसरी म पत्रकारिता क्षेत्रमा आउँछु भन्ने पनि थिएन होला होइन। अघि हामीले इन्फर्मल कुराकानीका क्रममा कमर्स पढे, कमर्सको सी पनि काम लागेन भन्ने कुरा पनि गर्यौं।
अब यो जर्नलिजम क्षेत्रमा चाहिँ तपाईँले भने जस्तो यसरी आइन्छ होला, रेडियोमा बोलिन्छ होला, टेलिभिजनमा काम गरिन्छ होला, जर्नलिजमकै टिचर भएर पढाइन्छ होला जस्तो पहिला मैले सोचे पनि थिएन, लागे पनि थिएन। यो एउटा बाई मिस्टेक भन्नुपर्छ। कताबाट म भनौँ न जागिरको खाने सिलसिलामा म जब टेस्ट जाँच दिएँ, पास गरेँ, एसएलसी जाँच दिनुभन्दा पहिला हामी कहाँ त्यहाँ पहिला के हुन्थ्यो भने लोकसेवामा जाँच दिन पाइन्थ्यो क्या,
पाइन्थ्यो,
अनि मुखिया भन्ने पदमा जाँच दिन पाइन्थ्यो। अनि अनि गाउँको सबै मान्छे, हाम्रो केटाहरू, भर्खर भर्खर केटाहरू चाहिँ फर्म, त्यो पहेँलो फर्म लोकसेवाको बोकेर आएँ सबैले। अनि मैले के लिएर आएँ त मेरो भनेको यो जागिर खाने फर्म हो भनेपछि म पनि जागिर खान्छु भनेर, अनि म पनि त्यो फर्म खोज्दै लोकसेवा आयोग पुगेँ अनि त्यो फर्म लिएर आएँ। अनि हामी गाउँका धेरै मान्छेले यस्तो थियो, बालाजी आउनु पर्थ्यो, बालाजीसम्म चाहिँ हिँडेर आएँ, हिँडेर आउने अनि बालाजीबाट गाडी पाइन्थ्यो रत्न पार्कसम्म, होइन साथी पनि थियो, साथी पनि थियो अर्को, अनि त्यसरी आयो। अनि त्यसपछि लोकसेवा आयोग सिंहदरबारभित्र थियो अनि त्यहाँ फर्म लिएर अनि हामीले फर्म भरेर बुझायौँ। फर्म बुझाएपछि अनि जाँच भयो, जाँच भएपछि अनि धेरै ग्रुपले जाँच दिएको, दुईजना पास भएछौँ गाउँको मान्छेहरूमा, अनि जागिरमा जाने भइयो अनि इन्टरभ्यू पनि भयो। अनि इन्टरभ्यू त्यो बेला अब फुच्चे फुच्चे भने जिस्क्याउने, त्यो इन्टरभ्यू दिन जाँदाखेरि पनि अहिले अचम्म लाग्छ, आफूलाई अनौठो लाग्छ, उनीहरूले सोधेका क्वेसन मैले दिएको आइन्छ होइन। अनि त्यो बेलामा मलाई सोधेको थियो अनि टोपी मैले एकदम टोपी लगाएर जानुपर्छ ढाका टोपी लगाएर जानुपर्छ इन्टरभ्यू दिनको लागि भनेको थियो भनेर गाडी अनि भित्र छिर्ने बित्तिकै उनीहरूले त्यहाँ बस्नुहोस् पनि भन्दैन बस पनि भन्दैन उठिरहेको छौ अनि किन आएको तिमी यहाँ भनेर प्रश्न सोध्यो उनीहरूले पहिलो अनि औ फुच्चे किन आएको तिमी यहाँ एकजनाले म्याडम हुनुहुन्थ्यो अनि मलाई चाहिँ इन्टरभ्यूको लागि यहाँ बोलाइएको हुनाले म आएको भने के हो इन्टरभ्यू भनेको भन्नुहुन्छ अर्कोले तिन चारजना बस्नुभएको थियो अनि तपाईँले सोध्ने मैले जवाब दिने त्यही नै होला सायद अनि अनि कति पढाएछ अनि भर्खर टेस्ट पास गरेर आएको अनि अनि के पढ्नुपर्छ विषय अनि भूगोल पढ्नुपर्छ यस्तो सामाजिक शिक्षा पढ्नुपर्छ नेपाली पढ्नुपर्छ अङ्ग्रेजी पढ्नुपर्छ यस्तो भूगोल भनेको के भनेर सोध्नुभयो एउटाले अनि भूगोल भनेको अब मलाई थाहा थियो भू भनेको पृथ्वी गोल भनेको गोल भूगोल त्यही हो भने मैले अनि उहाँहरू सबैजना हाँस्नुभयो अनि हाँसेपछि ल बस्नुहोस् त्यसपछि अनि बसेँ त्यसपछि
बल्ल
बस्ने अनुमति पाएँ अनि बसेँ बसेपछि उहाँहरूले मलाई सोध्ने भन्दा पनि जिस्काइरहनु भयो क्या त्यो क्वेसन सोद्धाखेरि अनि तपाईँ घर कहाँ पर्छ भने जितपुर फेरी अनि जितपुर फेरीको कहाँको नजिक पर्छ नुवाकोट र धादिङको नजिक पर्छ भने अनि त्यसपछि धादिङबाट काठमाडौँमा के आउँछ सामान भने के आउँछ अनि त्यो बेला अनि त्यहाँबाट चाहिँ तरकारी कहाँबाट भन्न पुगेछु मैले तरकारी आउँछ भने अँ बाठो रहेछ फुच्चे भन्नुभयो उहाँहरूले अनि त्यसरी अन्तर्वार्ता अनि तपाईँले अब मैले चिनो पहिला भित्र जानुभन्दा अगाडि एउटा चिनो लाउनु पर्थ्यो क्या कुन मन्त्रालय रोज्नुहुन्छ तपाईँले भनेर चाहिँ एक नम्बरमा कुन दुई नम्बरमा कुन तिन नम्बरमा कुन भनेको थियो मैले चाहिँ एक नम्बरमा कृषि मन्त्रालय रोज्न पुगेछु अब त थाहा छैन मलाई किन रोजे पनि थाहा छैन त्यसको महत्त्व केही पनि थाहा छैन अनि भित्र गएपछि त्यत्रो मन्त्रालय छ सबैले गृह मन्त्रालय रोजिया छ कसैले के मन्त्रालय रोजिया छ तपाईँले चाहिँ कृषि मन्त्रालय किन रोज्नुभयो भनेर सोधेँ मैले अनि हाम्रो देश कृषि प्रधान देश अनि म पनि एउटा किसानको छोरो अनि किसानको छोरो भएको हुनाले कृषि मन्त्रालयमा बसेर चाहिँ किसानको सेवा गर्न सकिन्छ कि भनेर कृषि मन्त्रालय रोजे भनेर यसरी आइन्छ दिएँ मैले अनि तपाईँ कृषि के भन्छ किसानको सेवा गर्ने मान्छेले त अनि मजाले खेती गरेर कोदाली बोकेर हिँड्नु पो पर्छ त अनि कहाँ मन्त्रालय गएर किसानको सेवा हुन्छ त उहाँले सोध्नुभयो अनि होइन मन्त्रालय बसेर पनि सेवा गर्न सकिन्छ भने त्यसपछि यस्तै यस्तै क्वेसनहरू अनि ल ठिक छ अब तपाईँलाई कृषि मन्त्रालय नै पठाउने भयो हामीले हुन्छ भन्नुभयो अनि म खुसी हुँदै बाहिर आएँ त्यस्तो भयो अनि पछि नभन्दै कृषि मन्त्रालय नै परेछु अनि परेपछि कृषि मन्त्रालयबाट अब सिफारिस भएर यो पहिला हाम्रो यो चाहिँ अहिले हाम्रो जुन कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा अहिले म काम गरिरहेको छु यसको नाम चाहिँ पहिला कृषि सूचना शाखा थियो विभाग अन्तर्गतको एउटा शाखा थियो अनि त्यतिखेर म यहाँ जागिरखाना आउँदाखेरि कृषि सूचना शाखा थियो र म यहाँ मुखियाको रूपमा चाहिँ प्रशासनमा काम गर्ने हिसाबले आएको थिएँ अनि पछि म चाहिँ फेरि पहिला सानो केटीकेटीदेखि नै अलिकति नाटकहरूमा खेल्ने कविताहरू भन्ने होइन अनि माइक्रोफोनमा अलिकति बोल्ने मेरो चाहिँ अभ्यास पनि थियो पहिलादेखि अलिअलि गाउँमा पनि नाटक साटक यताउति हुँदाखेरि मै अगाडि सर्ने अनि एक दुईचोटि रेडियो नेपाल पनि कविताहरू भन्नलाई रेडियो नेपालमा बाल कार्यक्रममा पनि पुगेको छु अनि त्यो हिसाबले अलिकति माइक्रोफोन अगाडि बोल्नुपर्छ अनि यहाँ आउँदाखेरि त ओहो माइक्रोफोन पनि रहेछ यहाँ रेडियो स्टुडियो पनि रहेछ रेडियो कार्यक्रम पनि गर्दो रहेछन् अनि मलाई पनि ओहो अनि बोल्न पाए हुन्थ्यो भन्ने लागेको थियो तर भित्र छिर्ने आँट चाहिँ आउँदैन थियो अनि पछि यहाँ बोस हुनुहुन्थ्यो किरणमणि दीक्षित भन्ने हुनुहुन्थ्यो हाम्रो लक्ष्मी भूषालसँग चाहिँ दिदीसँग अलिकति नजिक भइयो अनि त्यसपछि उहाँहरूले तिमी बोल्छौ रेडियोमा अनि बोल्न पाए त बोल्छु भने मैले अनि त्यसपछि लाऊ भनेर अनि रेडियो स्टुडियोमा लानुभयो अनि एउटा छलफल बनाएको रहेछ कृषिमा छलफल कार्यक्रम अनि छलफलमा चाहिँ माइला दाई कि साइना दाई एउटा पात्र रहेछ त्यसमा
नाटक
गर्नुपर्ने छलफल एउटा गाउँको एउटा चौतारीमा बसेर गर्ने छलफल थियो अनि त्यो पात्रमा माइला दाई कि साइला मैले ठ्याक्कै बिर्सेँ अनि त्यो रोल चाहिँ ल तिमी यो माइला दाई बना भन्नुभयो किरणमणि दीक्षितले अनि त्यसपछि ल ठिक छ भनेर अनि म माइला दाई भने अनि मैले त्यो डायलगभित्र गएर त्यहाँ छलफल हुँदा लक्ष्मी दिदी पनि हुनुहुन्थ्यो अनि अरू साथीहरू पनि हुनुहुन्थ्यो हाम्रो जितेन्द्र महत अभिलाषी हुनुहुन्थ्यो उहाँ पनि हुनुहुन्थ्यो अनि त्यसलाई मैले छलफल गरेँ गर्दाखेरि अनि बाहिर आएर बोल्दाखेरि ल तिमी राम्रो बोल्दो रहेछौ, तिमी त कलाकार जस्तो रहेछौ नि त, तिमी राम्रो बोल्दो रहेछौ फुच्चे भन्नुहुन्थ्यो मलाई। अनि त्यहाँबाट चाहिँ खुसी लाग्यो उहाँले राम्रो भन्दाखेरि। अनि पछि अब त्यो फर्स्ट टाइम रेडियोमा बोलेको, अनि म घर कुन बेला पुगौँ होइन, रेडियो सुन्नु पर्यो, अरूलाई भन्नु पर्यो नि त, अब घरमा ल सबैले सुन है रेडियो म बोल्दैछु मेरो आवाज आउँदैछ भनेर।
कति मिनटको थियो त्यो छलफलमा चाहिँ तपाईँको रोल
थियो? होला त्यस्तै एक डेढ मिनट। अनि घर पुगेँ, घर पुगेपछि ल मेरो रेडियो प्रोग्राममा चाहिँ म बोलेर आएको छु ल सुन है भनेर चाहिँ सबैलाई वरिपरि राखेर रेडियो कार्यक्रम, रेडियो पनि अब त्यो पुरानो रेडियो हुन्छ नि हाम्रो गाउँको, पहिला त्यस्तो खालको रेडियो, अनि रेडियो खोलेर ल सुना भनेर चाहिँ सबैलाई वरिपरि राखेँ। अनि रेडियोमा आउनु थालेँ, बोल्न छलफल सुरु भयो, सुरु भएपछि अनि बस्दै गयो, ल है ल है आउनुलाई है आउनुलाई है, ऊ फ्याट बोलेर मैले मेरो डायलग सकिहालेँ एकछिनमा। अनि अरू के भन्छ मेरो अङ्कलहरूले खोइ 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 भन्दै हुनुहुन्थ्यो, डायलग सकिसक्यो गइसक्यो होइन, त्यस्तो थियो एउटा रमाइलो त्यो बेलामा। अनि त्यहाँबाट मैले सुरु गरेको छलफलमा, अनि त्यसपछि बोल्न थालेँ, अनि पछि स्क्रिप्ट म लेख्थेँ, कविताहरू लेख्थेँ। अनि तिमी स्क्रिप्ट लेख्छौ भन्नुभयो किरण मन्दिरले, म लेख्छु स्क्रिप्ट भने ट्राई गर्छु भने, अनि स्क्रिप्ट लेखेर देखाएँ, ल स्क्रिप्ट पनि राम्रो लेख्दा रहेछ तिमीले भन्नुभयो, र तिमी अब तल प्रशासनमा होइन तिमी रेडियोमै काम गर, रेडियोमा हो भन्नुभयो, अनि त्यहाँदेखि म रेडियोमा काम गर्न थालेको।
जितपुरबाट सिधै तपाईँको पुलचोकमा भयो, हरियर भवनमै भयो, पहिलेदेखि जागिर?
अँ सिधै।
अहिलेसम्मै छ, कति वर्ष भयो? 41 सालदेखि नै हो जागिर गर्न थालेको?
एकदम एकदम।
अहिले 35 वर्ष भयो जागिर गर्न थालेको पनि, रेडियोमा बोल्न थालेको पनि है। के हुने रहेछ पहिला पहिला बोल्दा अनि अहिले 31-3 दशक पार गर्दाखेरि? हाम्रो बोल्ने शैली,
बोल्ने काम गर्ने शैली, बोल्ने शैली र आफ्नो सोच शैलीमा पनि परिवर्तन त भइराखेको छ, श्रोताहरूको सुन्ने शैलीमा पनि परिवर्तन भएको छ, श्रोताहरूले बुझ्ने शैलीमा पनि परिवर्तन भएको छ। हिजो हामी जुन रूपमा रेडियो कार्यक्रम सुरु गर्थ्यौँ, बोल्न सुरु गर्थ्यौँ, त्यो बेला आफैलाई डर लाग्थ्यो, आफै बोल्नलाई चाहिँ अलिकति माइक्रोफोन अगाडि गएपछि अलिक म ढक्क फुले जस्तो हुने, डर लाग्ने होइन, त्यो हुन्थ्यो। अनि बिस्तारै अब मेरो श्रोताले के चाहेका छन्, कस्तो कुरा चाहिँ सुन्न खोज्छन् होला भन्ने पनि हामीलाई त्यति हेका थिएन, हामी जस्ट बोल्थ्यौँ, बोल्न पाए हुन्थ्यो मात्रै थियो। र पछि जब जिम्मेवारी थपिँदै आयो अनि अब पदीय हिसाबले पनि कार्यक्रमको चाहिँ जिम्मेवारीको हिसाबले पनि थपिँदै आउँदै गर्दाखेरि, अनि आफूले फेरि पछि अब म त पहिला कमर्स पढेको मान्छे, अनि पछि कमर्सको चाहिँ सी पनि काम लागेन, मैले पहिला पनि भने किनभने कम्युनिकेसनमा काम गरेँ, मिडियामा काम गरेँ, तर त्यसको
कम्युनिकेसनको सी चाहिँ काम लाग्ने भयो,
कम्युनिकेसनको सी त काम लाग्ने तर कमर्सको सी चाहिँ काम लागेन, हिसाब किताब गर्नुपर्ने, डेबिट क्रेडिट गर्नुपर्ने, त्यो चाहिँ काम लागेन। अनि त्यस पछाडि अनि मास कम्युनिकेसन चाहिँ पढ्ने मलाई साथीहरूले सल्लाह दिनुभयो, अनि तपाईँको राम्रो छ, लेखाइ पनि राम्रो छ, बोल्ने पनि राम्रो छ, तपाईँ मास कम्युनिकेसन पढ्नुभयो भने तपाईँको राम्रो हुन्छ भन्ने कुरा आयो। अनि त्यसपछि मास कम्युनिकेसन पढेँ मैले, मास कम्युनिकेसन पढेँ, जर्नलिजम
जागिर गर्दै
दस पाँचको,
अनि पढाइ
बिहान चाहिँ 6 बजे
कता आरआरै जानुभयो कि
होइन, कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नलिजम भन्ने थियो, कोटेश्वरमा पढाइ हुन्थ्यो, त्यहाँ गएर हामी पढ्थ्यौँ सिजिएमसीमा।
ए भनेको बिहान कलेज जाने, दिउँसो अफिस गर्ने,
अफिस गर्ने, त्यस्तो थियो।
अनि खानाको टाइम, खाजाको टाइम?
बिहान चाहिँ खाना खाना घरमा भ्याइदिन्थ्यो, बिहान चाहिँ यो चाहिँ कस्तो भने पहिले
मैले चाहिँ किन सोधेँ भने तपाईँ हुन त लोकसेवा गरेरै अब सरकारी जागिरै छिर्नुभयो, त्यति दुःख त नहोला, अधिकांशको हामीले पुराना कुरा, दुःखका कुरा, संघर्षका कुरा सुन्ने हो भनेदेखि चिया दुनोट होइन, दालमोट चिउरा चाउचाउ त्यस्तै खाएर रिपोर्टिङ गऱ्यौँ, काम गऱ्यौँ भन्ने धेरै सुन्छौँ होइन, त्यो तपाईँमा लागू भयो भएन?
होइन, म सुरुमा जागिर खान आउँदाखेरि पनि अब जब भनौँ न मैले एसएलसी पनि पास गरेको थिएन, म जागिर खान आउँदा, अनि त्यसपछि एसएलसी दियो, एसएलसी पास भयो, अनि बिहानको कलेज थियो, बिहान पब्लिक के भन्छ पिपुल्स क्याम्पसमा पढ्थेँ पग्नाजलमा, म पग्नाजलै बस्थेँ, अनि बिहान पढ्ने, अनि बिहान पढेपछि म सोझै अफिस आउँथेँ किनभने मलाई खाना पकाइदिने मान्छे पनि थिएन, अनि बिहान अफिस आयो, अनि अफिसमा आएपछि कहिलेकाहीँ खाना खाइन्थ्यो, कहिलेकाहीँ खाना खान पनि बिर्सिन्थ्यो, कहिले चिउरा खायो, कहिले चाहिँ खाना पनि खायो, यस्तै गरी बित्दै गयो, सायद अहिले मलाई अलिकति ग्यास्ट्रिकको प्रब्लम भएको छ, औषधि खाइरहनु पर्छ, त्यसकै कारण हो कि जस्तो पनि लागिरहेको छ मलाई, किनभने त्यो बेला टाइमली खाना भएन। अनि
रेगुलर तलब त आउँथ्यो होला,
तलब आउँथ्यो, त्यो
पैसाको लागि चाहिँ त्यति आर्थिक रूपमा चाहिँ जमिना दिनु पर्यो
त्यति। मलाई भाडा तिर्न मलाई पढ्न पुग्थ्यो, किनभने 450 रुपियाँ आउँथ्यो पहिला।
पहिलो तलब चाहिँ के गर्नुभयो?
पहिलो तलब चाहिँ अब होइन, पहिलो तलब आएपछि अब 35 रुपियाँ भाडा तिर्नु पर्थ्यो कोठाको। भाडा तिरियो, त्यो बेला त धेरै हुन्थ्यो नि, 450 भने पनि होइन।
कोठामा चाहिँ साथीसँग बस्नुहुन्थ्यो कि
एक्लै बस्ने? एक्लै बस्थ्यो। अनि पछि फेरि अनि भाइ बहिनीहरू थपियो, अनि त्यसपछि अब अलिक संख्या पनि बढ्यो, त्यस्तो भएको।
दाम बढे अनुसारको होला संख्या?
दाम पनि अलिअलि बढ्दै गयो, संख्या पनि बढ्दै गयो, तर गाह्रो थियो, तर त्यति सजिलो थिएन।
अघि कुराकानी गरिरहँदा तपाईँले पहिलोचोटि अन्तर्वार्ता दिन जाँदाको जुन कुरा सुनाउनु भयो नि अनुभव, होइन, त्यो सुन्दै गर्दा चाहिँ के लाग्ने रहेछ भने, तपाईँ त खासमा राजनीतिमा लाग्नुपर्ने मान्छे नि, 40 सालपछि त धेरै क्रान्ति पनि भयो, धेरै परिवर्तन, धेरै व्यवस्था पनि फेरियो हाम्रो देशमा, होइन, राजनीतितिर चाहिँ होमियौँ जस्तो लागेन कि जागिरको लोभ थियो?
जागिरको यस्तो थियो, जागिरको चाहिँ जागिर खानु मेरो बाध्यता थियो, किनभने अलिकति घरको आर्थिक अवस्थाको कुराले पनि, म सानैदेखि नै एउटा मेरो बानी कस्तो थियो भने, सक्नुहुन्थ्यो होला मेरो बुवाले, तर मेरो केटाकेटीदेखि नै अलिकति म आफै केही गर्नुपर्छ, मैले आफूले आफूलाई आफै कमाउनु पर्छ भन्ने खालको मेरो, त्यस्तो खालको मेरो मान्यता सोचाइ थियो। म 7-8 क्लासमा पढ्दाखेरि पनि त्यो जुन विदा हुन्थ्यो पुष माघमा, मे 50 को विदा हुन्थ्यो, त्यो बेलामा म त्यो बाटो खन्ने अथवा अरू काममा गएर पनि म वर्षभरिलाई पढ्न पैसा पुर्याउँथेँ,
बाटो
खन्ने काममा, ग्यालादारी काममा, त्यस्तो पनि गर्थेँ। 150 रुपियाँ आउँथ्यो, दिनको 5 रुपियाँ दिन्थ्यो, यसरी पनि काम गरिन्थ्यो भने मतलब। अनि पछि यता आइसकेपछि पनि मैले घरबाट ल्याउनु पर्छ भन्ने होइन, म घरबाट चाहिँ ल्याउँदिनँ भन्ने मेरो थियो। अनि त्यसपछि मलाई जागिरको आवश्यकता थियो, अनि मैले जागिर लोसेको थिएँ, ख्याल ख्यालमा दिएको, साथीभाइको लैलेमा दिएको, पास भयो। अब म यहाँ चाहिँ कहिले काहीँ लाग्छ जागिरमा म आउनु चाहिँ ठिक भएन कि जस्तो पनि लाग्छ, कहिले काहीँ लाग्छ। त्यतिखेर राइट भनौँ न ठिकै थियो, सायद जागिर नभेटिहाले भएदेखि के हुन्थ्यो होला, फेरि म गाउँमा गएर चाहिँ हलो जोत्थेँ कि के
थाहा। के भन्नुहुन्थ्यो होला साँच्चै रेडियोमा नबोलेको भए चाहिँ?
होइन, मलाई रेडियोमा नबोलेको भए चाहिँ मलाई भित्रदेखि चाहिँ कस्तो लाग्थ्यो भने, मलाई ल पढ्न मन लाग्थ्यो पहिलादेखि नै, कानुन पढ्छु अनि अथवा बाई चान्सले म कमर्स पढेँ, तर मलाई पछि चाहिँ एकदम मैले पछि पढ्दै गर्दाखेरि फिल गरेको चाहिँ कानुन पढ्न पर्ने रहेछ, कानुन चाहिँ राम्रो हुन्छ, वकिलहरू त्यो कालो कोट लाएर हिँडेको देखेर त्यो रहर लाग्थ्यो मलाई, सायद किन हो थाहा छैन, अनि यस्तो बन्न पाए हुन्थ्यो भन्न, त्यो इच्छामै छ अहिलेसम्म पनि, भ्याएको छैन मलाई पछि पनि, कानुन चाहिँ एउटा पढौँ जस्तो लागेको थियो तर पढ्न सकेको छैन, टाइमले भ्याए छैन, अब टेलिभिजन यता रेडियो होइन कलेज
मिलाउने 24 घन्टालाई इन्टु गर्न पाए कस्तो हुन्थ्यो जस्तो हुन्छ होला, होइन,
कहिले कहिले लाग्छ आफ्नो फोटोकपी गरेर अर्को ठाउँमा पठाउनु पाए पनि हुन्थ्यो।
हामी उज्यालो फल्सामा छौँ, हामीसँग कुराकानी गर्दै हुनुहुन्छ श्री डाम्फुडा सैनी, हामी रमाइलो कुरा गर्ने प्रयास गरिराखेका छौँ, सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ उज्यालोको फेसबुक पेज र ट्विटर ह्यान्डलमा UJYAAL उज्यालोमा मेन्सन गर्न सक्नुहुन्छ। पहिला रेडियोमा बोल्ने रहर होइन, अहिले अरूलाई बोल्न सिकाइन्छ, अरूलाई काम गर्न सिकाइन्छ, पहिला आफूले कोदालो खन्ने मान्छे अहिले अरूलाई यसरी कोदालो खन भनेर सिकाउन सकिन्छ, सिकाइन्छ, काम पनि त्यही भयो होइन। ओहो, म त ठुलै पो भएछु जस्तो लाग्छ कि लाग्दैन? कहिले काहीँ
चाहिँ त्यस्तो पनि लाग्छ,
फुच्चे फुच्चे भनेर बोलाउने होइन, काम गर्न आउने ठाउँमा पनि।
अहिले चाहिँ अब होइन, मैले सिकाइराखेको छु, मैले किसानलाई चाहिँ सिकाइरहँदाखेरि मसँग मलाई जिम्मेवारी धेरै छ मेरो होइन, मैले उनीहरूलाई त्यत्रो यति धेरै किसानहरूलाई मैले सिकाइराखेको छु भने जस्तो लाग्छ, त्यो गर्दाखेरि गर्व पनि लाग्छ आफूलाई, किनभने धेरै किसानहरूलाई एकैचोटि मैले मास मिडियाबाट चाहिँ सिकाइरहेको छु, रेडियोबाट सिकाइरहेको छु, टेलिभिजनबाट सिकाइरहेको छु, त्यो गर्दाखेरि चाहिँ गर्वको अनुभूति पनि हुन्छ।
अब अलिकति प्रभावकारिताको कुरा गरौँ न, हामीले जस्तै रेडियोबाट प्रसारण हुने सामग्री लक्षित समूहलाई नै, जस्तै किसान भए किसानलाई, विद्यार्थी भए विद्यार्थी अथवा अरू कुनै समूहको लागि नै टार्गेट गरेका हुन्छौँ, तर हिजो आज चाहिँ जुन सन्देश दिन खोजेका हुन् त्यही सन्देश चाहिँ किसानसम्म नपुगेको हो कि भन्ने खालको गुनासोहरू पनि छन्।
होइन, रेडियो त प्रभावहीन त हुँदै हुँदैन होइन, रेडियो किन आफैमा एउटा शक्तिशाली माध्यम हो, किनभने सबभन्दा अहिले संसारका माध्यमहरूमा सबभन्दा बढी पहुँच भएको नै रेडियो हो, सबभन्दा सजिलो सरल नै रेडियो हो, सबैको हातमा रेडियो, मोबाइलमा रेडियो आजभोलि होइन, भनेपछि रेडियोको प्रभावकारिता घट्ने भन्ने कुरा होइन कि, हामीले रेडियो हामीले श्रोतालाई चाहिँ राम्रोसँग बुझिराखेका पनि छैनौँ, किनभने समयले त धेरै श्रोताहरूको चाहनाहरू परिवर्तन भइसकेका छन्, उनीहरूको आवश्यकताहरू परिवर्तन भइसकेका हुन्छन्, इच्छाहरू परिवर्तन भइरहेका हुन्छन्, उनीहरूको माग परिवर्तन भइरहेका छ, तर तिनीहरूको जुन परिवर्तित जुन इच्छा चाहना माग छ नि त्यसलाई हामीले राम्रोसँग सम्बोधन गर्न सकिरहेका छैनौँ। उनीहरूले सुनिरहेका छन् सुन्छन्, तर हामीले कुन ठाउँको श्रोतालाई भनिरहेका छौँ एउटा भनौँ न उनीहरूलाई राम्रोसँग फोकस गर्न सकिरहेका छैनौँ, त्यो अनुसारको हामीले सामग्री दिन सकेका छैनौँ, रेडियोमा उनीहरूलाई चाहिँ एकदम तान्न सकेका छैनौँ, आकर्षित गर्न सकेका छैनौँ, त्यो चाहिँ एउटा प्रब्लम हो। र हामीले कार्यक्रम बनाउँछौँ प्रसारण गर्छौँ, एकदमै रेडियो वान वे कम्युनिकेसन भन्छौँ तर साँच्चीकै वान वे भइरहेको छ, फिडब्याक लिने जुन एउटा मेकानिजमको चाहिँ एकदमै कमी महसुस भएको छ मलाई। उनीहरूले भनौँ न कार्यक्रम सुनेर कार्यक्रम हेरेर व्यवहारमा कति प्रयोग गरे, कतिले हेर्छन् अनि हेरेर मात्रै छोडे कि अथवा त्यसलाई व्यवहारमा प्रयोग गरे, कति उसको आर्थिक अवस्थामा कति परिवर्तन आयो, सामाजिक अवस्थामा कति परिवर्तन आयो भन्ने कुरा चाहिँ हामीले त्यति नजिकबाट हामीले निहाल्न सकेका
छैनौँ। हामी सानै हुँदादेखि हामीले बुझ्ने बेलादेखि नै कृषिमा आत्मनिर्भर भन्ने कुराहरू सुन्थ्यौं सुनाइन्थ्यो होइन, तर अहिले पनि त्यो कुरा छ, अझ पहिला भन्दा अहिले एकदम घटिराखेको छ, खेतीपाती गर्नेहरू छैनन् होइन, गाउँबाट शहर पस्ने शहरबाट विदेश जाने छ, हामीले चाहिँ खेतीपाती नै गर्नुपर्छ, कृषिमै भविष्य खोज्न सकिन्छ भन्ने खालका सन्देश
होइन, त्यो नगएको त होइन, त्यस्तो खालको सन्देश पनि गएको छ, तर अहिले तपाईँले भने जस्तो कस्तो भयो भने जस्तो खेती लगाउने ठाउँ जग्गाहरूमा चाहिँ एकदम प्लटिङ गरेर घरहरू बन्ने, जग्गाहरू नासिँदै जाने, यो परिपाटी एकदमै बढेको छ। र एउटा कुरा हामीले के स्वीकार्नुपर्छ भने युवाहरूलाई चाहिँ कृषिमा यो सम्मानित पेसा हो होइन, यसमै हामी लाग्नुपर्छ भनेर चाहिँ राम्रोसँग उनीहरूलाई त्यो कुरा बुझाउन नसकेका चाहिँ हो, त्यो बुझाउन नसकेको अहिले फिल हुन्छ हामीलाई, किनभने यति धेरै युवाहरू विदेशिन्छन्, यति धेरै युवाहरू सहरमुखी भएका छन्, गाउँ छोडेका छन्, गाउँमा हामी चाहिँ छायाङ्कनको लागि जान्छौँ, अन्तर्वार्ता भनौँ न लिनको लागि जान्छौँ, गाउँमा बुढाबुढी मात्रै देखिन्छ, बुढाबुढी मात्रै हुनुहुन्छ, बाँझो छन् खेतबारीहरू, अनि यसले चाहिँ के भने उनीहरू सबै यतातिर पलायन, सहरतिर पलायन अथवा विदेशतिर जाने होइन, त्यो भइरहेका छ, त्यो एउटा चाहिँ बुझाउन नसकेका हो कि अथवा हामीले आकर्षित गर्न नसकेका हो कि अथवा हाम्रो राज्यको पोलिसी नै कमजोर हो कि, किनभने युवालाई आकर्षित गर्ने खालको त्यस्तो खालको कार्यक्रमहरू चाहिँ भइराखेका त छ तर कमी भइराखेका हो कि होइन।
आशा गरौँ हाम्रा कार्यक्रम पनि अब प्रभावकारी बन्दै जाओस् होइन, अनि नेतृत्व तहबाट पनि युवालाई लक्षित खालका कार्यक्रम बन्दै जाउन्। अब अलिकति निजी कुरा गरौँ है,
हजुर
कुराकानी गरिरहँदा केही अप्ठ्यारो जस्तो लागेको छैन मलाई तपाईँ भनिरहँदा?
अप्ठ्यारो कहिलेकाहीँ झुक्किन्छ कि तपाईँ भनिदिनु, तपाईँ नभनिएला कि भनेर झुक्किएला कि भन्ने चाहिँ लागिरहेको छ मलाई, किनभने अब बहिनी जस्तो व्यवहार भइराख्यो होइन, त्यहाँमाथि मेरो विद्यार्थी पनि हो, त्यो हिसाबले चाहिँ तिमी भनिराख्या, रेडियोमा चाहिँ मैले तपाईँ भनिरहेको छु, तर भन्दाखेरि
अप्ठ्यारो मैले सुन्दा पनि अलिकति अडर जस्तो लागिराखेको, त्यही भएर सम्झाउँदै
म सुन्छु हाँसिराख्या।
जिन्दगानी रमाइलो छ अहिले,
रमाइलो मानिराखेको छु होइन, मान्छेको सबै कुरा मान्छेले सोचे अनुसार चाहना भनौँ न इच्छा सबै कुरा पूर्ण त हुँदैन रहेछ, अनुभूत गर्दै जाने होइन, स्वीकार्दै जाने यो खालको रहेछ जिन्दगी भनेर चाहिँ, तर त्यसको मतलब जिन्दगीदेखि एकदमै वितृष्णा अथवा चाहिँ बेखुसी पनि होइन, मैले पैसा कमाउन सकिनँ होला जिन्दगीमा, मैले पद कमाउन सकिनँ होला, तर गाउँमा जाँदाखेरि होइन मेरो दर्शकहरू भएको ठाउँमा जाँदाखेरि श्रोताहरूले श्रोताहरूकोमा जाँदाखेरि दिनेहरू उहाँहरूले दिनुभएको माया, अनि श्रीराम पुरा सैनी ओहो आउनुभयो भनेर होइन उहाँहरूले भन्नुभएको कुरा, मेरो नाक यति ठुलो हुन्छ, उसको त नाक ठुलै छ चुच्चै छ, त्यहाँमाथि फुलेर यत्रो हुन्छ अनि त्यसपछि दङ्ग पर्छु,
तर पैसा र पद पनि पाउनु भएको छ भन्छौँ हामी चाहिँ है। हिजो आज विषादीको धेरै कुरा छ है, तपाईँ कृषिमा यति लामो समयदेखि बाली यसरी लगाउने, तरकारी यसरी फलाउने, यसरी खाने भनेर जानकारी पनि दिँदै आउनु भएको छ, आफूले प्रयोग गर्दा चाहिँ के हुने रहेछ, तरकारी किनेर खाइन्छ कि लगाएर खाइन्छ?
होइन मैले प्राय किनेरै खाइन्थ्यो, पछिल्लो पटक चाहिँ विषादीको एकदमै हल्ला बढी चल्न थालेपछि डर लाग्यो आफूलाई पनि, अनि होइन अब आफैले पनि गर्नुपर्ने रहेछ भने अब मेरो फेरि घर त जितपुर फेरि माथि अहिले तारकेश्वर नगरपालिका अनि मेरो अहिले अहिलेको बसाइ चाहिँ बालाजु वनस्थली चौमतीमा त्यहाँ बस्छु अनि अब त्यहाँ जग्गा जमिन त छैन जमिन भए जतिमा घर बनाइहालेछ अनि त्यसपछि कौशीमा चाहिँ तरकारी खेती गर्नु पर्यो भनेर त्यो माछाको क्रेटहरू लिएर आएर अनि त्यसपछि फलामको चाहिँ स्टुलहरू बनाएर होइन अनि प्लास्टिकका थैलाहरू किनेर अनि माटो अनि त्यसपछि त्यो कोकोपिट भन्ने सबै लिएर आएर खुब प्रयास गरे तर फल्न त फल्यो मिठो पनि भयो आफूले मेहनत गरेको होइन तर जति फल्ने आशा थियो नि त्यो पनि जिन्दगी जस्तै भयो होइन अनि त्यति राम्रो सन्तोषजनक फलेन सायद अब त्यहाँ पानी पुर्याउन सकिएन होला होइन त्यसको रेखदेख राम्रोसँग गर्न सकिएन होला थैलोमा राखेको माटोले कति पुग्छ होइन त्यसको जरा राम्रोसँग जान सकेन होला
अहिले फलाउनु चाहिँ फलाइँदैछ
फल्छ अहिले पनि फलाइरहेको छ सागहरू त धनियाँहरू चाहिँ म किन्दिनँ
आफूले कि भाउजूले
होइन भाउजूले पनि गर्नुहुन्छ म पनि गर्छु किनभने म बढी गर्छु
तर बाहिर धेरै व्यस्त हुने मान्छेले त घरमा टाइम दिँदैनन् पनि भनिन्छ नि
होइन म त दिन्छु म मलाई एउटा कुरो चाहिँ के हुन्छ भने जस्तो म घर गएपछि मलाई आफूले फुर्सद छ भने मलाई खाना पकाउने काम असाध्यै मनपर्छ खानामा पनि तरकारीहरू बनाउने
तपाईँ जस्तै होइन धेरैको चाहना छ रेडियोमा बोल्ने रेडियोमा कार्यक्रम बनाउने धेरै सामु चाहिँ आफूलाई पुर्याउने तर हिजो आज पत्रकारितामा अलिकति आकर्षण घटेको हो कि भन्ने जस्तो पनि देखिन्छ
हो पत्रकारितामा जुन किसिमको एउटा चार्मिङ हुनुपर्ने थियो होइन त्यो कुरा चाहिँ अलिकति कम भएको हो कि भन्ने जस्तो हामीलाई पनि फिल हुन्छ मिडियाहरू सबै चल्ने यसको सञ्चालन हुने भने त आर्थिक गतिविधि नै हो होइन देशमा राम्रोसँग उद्योग धन्दाहरू फस्टाए भने देश राम्रोसँग चाहिँ स्थिर गतिमा अगाडि के भन्छ चलायमान भएर चाहिँ मिडियाहरू पनि चल्दो रहेछ होइन अब अहिले चाहिँ हाम्रो चाहिँ कस्तो हुन्छ अलिकति राजनीतिक हिसाबले अस्थिरता उत्पन्न भइरहेको अवस्थामा एउटा गति प्राप्त नभइसकेको जस्तो महसुस हुन्छ त्यसले गर्दाखेरि उद्योग धन्दाहरू कल कारखानाहरू लगानीका वातावरणहरू कम भइराखेको हो कि जस्तो लागिरहेको छ त्यसले
खुराक पनि त हो नि त गुणस्तरीय खुराक दिन सक्यो भने
त्यो पनि हो हामीले दिने हामी पनि अल्छी भन्दै गएको हौ कि हामीले राम्रोसँग चाहिँ श्रोतालाई दर्शकलाई मनपर्ने खुराक पनि दिन नसकेर त्यसको चार्मिङ घट्या हो कि एउटा कुरो त्यो पनि छ र मेन कुरा चाहिँ मार्केट हो मार्केट चाहिँ मार्केटको साइज कत्रो छ भन्ने कुराले मिडिया चाहिँ नि मिडियाले कसरी काम गर्ने भन्ने कुरा मिडियाको बनोटमा पनि मार्केटले डिटर्मिन होइन त्यस कारणले हाम्रो त्यो मार्केट पनि सानो छ मार्केट पनि सानो छ त्यहाँमाथि आर्थिक गतिविधि एकदमै कमजोर छ हाम्रो आजभोलि चाहिँ पढेर तालिम लिएर अलिकति प्रोफेसनालिजमको विकास चाहिँ भएको छ है त्यो चाहिँ एकदमै राम्रो पक्ष हो
हामी अब कुराकानीको अन्त्य अन्त्यतिर आइसकेका छौँ नाटकमा पनि धेरै सक्रिय होइन अहिले पनि धेरै नाटक गर्नुहुन्छ रेडियो कार्यक्रमहरूको हामी अन्त्यमा एउटा नाटकै जस्तो कुनै एउटा पाठ कुनै डायलग सुन्न सक्छौँ
रेडियो नेपालमा हामीले पहिला एउटा के भन्छ सयपत्री भन्ने एउटा कार्यक्रम गर्थ्यौँ त्यो कस्तो खालको कार्यक्रम थियो भने एउटा परिवार एउटा पात्र थियो त्यहाँ अरुण भन्ने त्यो अरुण भन्ने पात्र चाहिँ गाउँबाट आएको त्यो सहरको फ्यामिली हो गाउँबाट आएको तर उसको गाउँमा पनि एउटा कथा थियो दर्दनाक कथा उसको परिवार सबै खोलाले बगाएको पहिरोले बगाएको ऊ एउटा बाँच्न सफल भएको र केटाकेटी मान्छे काठमाडौँ आउँदाखेरि त्यो घरमा आइपुगेर उसले त्यो आश्रय पाएको थियो अरुण भन्ने पात्र र त्यो अरुण भन्ने पात्र म आफै बनेको थिएँ अनि त्यसपछि त्यो घरको मालिक जुन हेमन्त भन्थ्यो त्यो पनि म आफै बनेको थिएँ अनि यसरी गरिन्थ्यो हामीले जस्तो अरुण हे अरुण
हजुर म आइ भनेको छ
ल अब यहाँ हाम्रो दिपाजी पनि आउनु भएको छ अब चिया खुवाउने होइन त मिठो चिया बनाउँछ नि त अहिले त
बनाउँछु नि यस्तो राम्रो मान्छे आउनु भएको रहेछ म त मिठो चिया बनाएर ल्याउँछु नि हुन्छ
ल जा जा त कुरा पनि बढी गरिहाल्छ फेरि भनेर यसरी
निकै राम्रो
हामीले गऱ्यौँ दुई वर्ष हामीले त्यो ड्रामा एउटै मान्छे दुईटा क्यारेक्टर चाहिँ आफैले गर्दाखेरि दुई वर्षसम्म हामीले श्रोतालाई भनेका थिएनौँ यो एउटै मान्छे हो भनेर अनि पछि हामीले चाहिँ श्रोतालाई भन्यौँ त्यो अरुण भन्ने पात्र यस्तो थियो, त्यसले गाउँको कुरा गर्थ्यो, गाउँको लोकगीतहरू चाहिँ भन्थ्यो होइन, सुनाउँथ्यो, अनि त्यसपछि त्यहाँ उसले सुन्ने पनि लोकगीतै हुन्थ्यो, अनि उसले गाउँको माया गर्थ्यो, अनि उसका कथाहरू सुनाउँथ्यो, त्यो सुन्दाखेरि सबैको आँखामा आँसु आउँथ्यो, श्रोताहरूले पत्र लेख्नुहुन्थ्यो, यति धेरै चाहनुहुन्थ्यो अरुणलाई माया गरेर लेखेको। अनि पछि हामीले 2 वर्ष पछाडि चाहिँ अरुण भन्ने पात्र पनि उहाँ नै हो, श्रीराम प्रसरी नै हो, हेमन्त भने पनि उहाँ नै हो, दुइटै पात्र उहाँ भन्दाखेरि श्रोताहरू छक्क पर्नु भएछ, पछि पत्र लेख्नु भएको थियो, त्यस्तो चाहिँ अनुभव छ मलाई।
निकै रमाइलो कुराकानी भयो, अब हामी छुट्टिनुपर्छ, जाँदा जाँदै हाम्रा पाहुनालाई मनपर्ने गीत सुनाउँछौ हामी,
तिमीले भनेका सारा दीप छोएर, देव छोएर, किनभने नारायण गोपाल गीत छ।
छुट्टी माझलाई अब
हुन्छ
केही छुट्टी,
अनि मलाई अब लागेको चाहिँ के भने सबैलाई म भन्न चाहन्छु, जुन पेसामा लागे पनि आफ्नो पेसाको आफूले इज्जत गर्न जान्नुपर्छ, सम्मान गर्नुपर्छ, यति भन्न चाहन्छु।
हाम्रा आजका पाहुना श्रीराम पुरा सैनी, उहाँ लामो समयदेखि कृषि कार्यक्रममा संलग्न हुनुहुन्छ, कार्यक्रम बनाउनुहुन्छ, वित्तचित्त पनि बनाउनुहुन्छ, हामीले रमाइलो गफ गफ गर्ने प्रयास गर्यौँ।
तिमीले भनेका सारा देव छोएर म क्रिया खान कहाँ सक्छु र, यदि मान्छौ भने म तिम्रै देव भनेर म त खाइदिन्छु कसम आफैलाई भकेर, तिमीले भनेका सारा देव भएर मेरे
हाम्रा आजका पाहुना श्रीराम पुडाल सैनी सितको भलाको सारिसकायौं हामीले बिहानको 7 बजेर 53 मिनट गइसकेको छ। आज जनै पूर्णिमा अनि रक्षाबन्धन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो बाँधेर र जनै फेरेर मनाउँछन्। यस्तै तराईमा आज दिदी बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै राखी बाँधिन्छ। आज क्वाँटी पनि खाइन्छ। अब जनै पूर्णिमामा तपाईँको अनुभवलाई हामी समेट्छौं। वसन्त सापकोटाले क्वाँटी स्वाँटी जानेन। गाउँमा आमाले चना सिमी बोडी विभिन्न किसिमका गिडागुडी मिसाएर तरकारी बनाएर घरका सबै परिवारलाई खानासँगै खान दिनुहुन्थ्यो। धेरै पाक्थ्यो, त्यो अलिकति राखेर दिउँसो चिउरासँग पनि खाइन्थ्यो। आमाले बनाएर खुवाएको त्यो गिडागुडीको सब्जी आज परदेशमा पनि उस्तै याद आउँछ। आमाको हात अनि आमाले पकाएको त्यो स्वाद कहाँ कहाँ भन्नुभएको छ उहाँले। धेरैलाई आमाको सम्झना आउँछ। जब चाडपर्व नजिकिँदै जान्छ तब आमाको सम्झना धेरैलाई आउँछ। वसन्तजी, कमल कौशिकले लेख्नुभएको छ, सम्पूर्ण नेपालीहरूलाई धेरै धेरै शुभकामना। हिजो आज संस्कृति जोगाउने भन्दा पनि मनाउने बहानामा विकृति धेरै फैलिएको पाइन्छ। त्यसैले संस्कृतिको संरक्षण गरौं। सबैलाई रक्षाबन्धनको शुभकामना। माधव घिमिरेले, हामी सानो छँदा भान्जाबुबा डोरो बाँधिदिन आउनुहुन्थ्यो, कसको हातमा कति रंगको डोरो भनेर देखाउने होड चल्थ्यो, खुब रमाइलो हुन्थ्यो। अहिले त जनै फेर्नु पर्ने त्यत्तिकै छ। अब नेपाल फर्केपछि सबै चाडपर्व मनाउनु पर्ला। हाम्रो लागि उज्यालो र फलचा छँदैछ, हरेक सुख र दुःखमा साथ दिने भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद माधवजी। अनि श्रीराम कडेलले के भन्नु र खै, हिन्दू चाडबाडहरूको विदा कटौती गरेर अस्तित्व मेटाउन खोज्नेहरूलाई, यस्तै हो भने चाडपर्वको महत्व आफै हटेर जाने देखिन्छ। धर्म संस्कृति रक्षा गर्न बेलैमा सचेत बनाऊ भन्नुहुन्छ। कृष्ण शंकर घिमिरेले, जनैलाई संस्कृतमा यज्ञ पवित्रता भनिन्छ, जसमा यज्ञ शब्द यस धातुबाट बनेको हो, जसको अर्थ देवता अथवा यज्ञ पनि हुन्छ। उपविन्ता भनेको नजिकै बस्ने भन्ने हुन्छ, तसर्थ यज्ञ पविन्ता भनेको देवता अथवा यज्ञको नजिकै बस्नु भनेको हो, अर्थात यो धारण गरेपछि देवता अथवा यज्ञको नजिकै बस्ने अधिकार प्राप्त हुन्छ। मधु शुभ रायमाझीले लेख्नु भएको छ, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण दिन, तर सरकारले खासै चासो नदिएको महसुस। अनुरत्न महर्जनले, क्वाँटे होइन क्वाँटी भनिनुपर्छ भन्नुभएको छ। उहाँले आफ्नो लवज ल्याउन खोज्नुभएको छ यहाँ। नन्दुरोका मगरले, पहिले जनै लगाउनेलाई सर्वश्रेष्ठ जात मानिन्थ्यो, अहिले त्यसो छैन भनेर प्रतिक्रिया दिनुभएको छ। अनि दिनेश राउतले, हिन्दू धर्मावलम्बीलाई जनै पूर्णिमा, रक्षाबन्धन, क्वाँटी खाने दिन, साथै भारतवासी सबैलाई स्वतन्त्रता दिवसको शुभकामना भनेर लेख्नु भएको छ। रविन्द्र कुँवरले, सबै मित्रहरूलाई जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना छ। बालापनको अनुभव तथा रमाइलो नै बेग्लै हुँदो रहेछ। धर्म संस्कृति चाडपर्वको संरक्षण गरौं भन्नुभएको छ उहाँले। अनि राम रिजाल लेख्नुहुन्छ, कागलाई बेल पाक्यो, हर्षमा विस्मार भने चाहिँ विदेशीका हामी जस्तालाई कुनै असर परेन, नजिकका चाडपर्वले घरको याद सताउँछ, झन् धेरै पीड़ा हुन्छ भनेर लेख्नु भएको छ। अनि सुशील अधिकारी र सन्तोष तिमसिनाले पनि फलचा सुनिरहेका छौं। आजका पाहुना श्रीराम पुडा सैनीसँगको भलाको सरी रमाइलो लाग्यो भनेर प्रतिक्रिया दिनुभएको छ। प्रतिक्रिया दिने तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद भने अब उज्यालो फलचाबाट मैले विदा माग्नुपर्छ। आजको समय सकिन लागिसकेको छ, 7:57 गइसकेको छ। व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार, शुभ दिन।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।